بسم الله الرحمن الرحيم. حضرت شاہ صاحب رحمت اللہ علیہ نے اللہ تعالیٰ کی تین صفات کا جو بیان ارشاد فرمایا تھا، ایک اس میں سے ابداع یعنی اس کائنات کو پیدا کرنا بغیر کسی مثال کے، اور پھر دوسری بات فرمائی تھی کہ تخلیق، کہ جو اللہ تعالیٰ کو منظور ہے اس کو عالم وجود ملائے، اور تیسری بات جو تھی وہ تدبیر کی تھی. تو تدبیر میں حضرت رحمت اللہ علیہ نے اللہ تعالیٰ کی قدرت کا ان چیزوں کا ذکر کیا، اور پھر انہوں نے بتایا کہ اس دنیا میں جتنے جواہر ہیں اور جتنے آلات ہیں سب کے سب ایسے ہیں جو اللہ نے پیدا کیے ہیں، اور ان جواہر اور آراز کو اللہ تعالیٰ استعمال کرتا ہے جیسے وہ چاہے. وہ انسان کی سمجھ میں آئے گا نہ آئے، اور انسان اس چیز پر کتنا ہی خوشی اور اعتراض کا اظہار کرے یا دل میں رکھے، کل کائنات میں تصرف اللہ ہی کا ہے. موالید ثلاثہ، اس پہ انہوں نے کہا کہ جو کائنات بنی ہے، نباتات ہیں، جمادات ہیں، حیوانات ہیں، اور حیوانات میں پھر انسان بھی ہیں اور حیوان بھی ہیں، یہ سب کا سب پورا عالم اللہ کے قبضے میں ہے، اور اللہ تعالیٰ جیسے چاہے اس میں تصرفات کرتا ہے، ان چیزوں کو بناتا ہے، اور وہ تو بناتا ہی ہے، ہم اپنے اعتبار سے سمجھتے ہیں کہ اس میں بگاڑ آ گیا. پھر انہوں نے اللہ تعالیٰ کی صفت تدبیر پر چار طرح کی چیزیں بیان کی، اور شاہ صاحب رحمۃ اللہ علیہ کے یہ جو اس باب میں انہوں نے بیان فرمایا ہے یہ غالباً آج آخری بات ہے. اس کے بعد شاہ صاحب رحمۃ اللہ علیہ پھر عالم مثال کی بات کریں گے، اور پھر اس کے بعد کے چیپٹر میں وہ عالم بالا میں ملائے اعلیٰ کی بات کریں گے. اور عالم مثال ایسی چیز ہے جس پر اس سے پہلے بھی بات ہو چکی، بس اس کو تو معمولی تشریحات کے ساتھ ہی بیان کرنا ہے، کیونکہ عالم مثال پر پوری گفتگو ہے جو مقدمے میں ہو گئی تھی. پھر اس کے بعد ملائے اعلیٰ کی بحث ہے، اور ملائے اعلیٰ میں کیا کچھ ہوتا ہے، حضرت نے جو کچھ بیان فرمایا وہ بھی آسان ہے. تو جد اللہ کی ابتدا میں جو مشکل ترین چیزیں تھیں ان میں غالباً آج آخری بات ہوگی، اور اگر یہ چیزیں ذہن میں بیٹھ جائیں تو پھر اس کے بعد آگے جو چیزیں آتی ہیں وہ نسبتاً آسانی سے سمجھ میں آ جاتی ہیں. اور مباحث چونکہ فلسفیانہ ہیں اس لیے اس میں بڑی مشکل یہ پیش آتی ہے کہ آدمی ذرا سا غافل ہو جائے تو پھر ربط کا جوڑنا مشکل ہو جاتا ہے. اور جو علوم ہیں ان کا حال ایسے ہی ہوتا ہے کہ اس نے انسان ذرا سا کسی چیز سے غافل ہو جائے تو آپ یہ سمجھ لیجئے جیسے میتھمیٹکس ہے، تو ایک سٹیپ بھی درمیان میں سے ایک کڑی بھی ٹوٹ جائے تو آگے پھر وہ بچہ اس کو حل نہیں کر سکتا، اس کے لیے بڑی مشکل پیش آتی ہے. اسی طرح اس فلسفے کا بھی، ان چیزوں کا بھی حال یہی ہے کہ درمیان میں سے ایک کڑی غائب ہو جائے تو آدمی بھی پیچھے اس کو ملا نہیں سکتا کہ اصل بات کہاں سے تھی اور اصل چیز کیا تھی. اس عالم تدبیر میں حضرت شاہ صاحب رحمۃ اللہ علیہ نے اسی طرح کی باریک باتیں بیان کی ہیں، یعنی موتی جڑیں، جیسے ہیرو کا پرونا ہوتا ہے ایسے انہوں نے کیا ہے. اور قرآن کریم پڑھتے ہیں بچے، کبھی کبھی کوئی مشکل لفظ آ جاتا ہے تو آپ دیکھیں استاد اس کو بڑی آرام سے آہستگی سے پڑھاتا ہے کہ اس کو اس طرح پڑھ. مثلا ایک بچہ ہے وہ آسانی سے پڑھ لیتا ہے کہ انل زمو کو موہا، اور دوسرا بچہ ہے اسے پڑھے نہیں جاتا، تو پھر استاد یہ کہتا ہے کہ اس طرح پڑھو کہ انل زمو کو موہا. بالکل ایسے ہی یہ فلسفے اور ان کی بھی باتیں ہیں کہ آدمی تھوڑی تھوڑی चीजें समझता है और फिर उसके बाद इसका बहुत बड़ा एक महल तैयार हो जाता है. इश्काल जो पेश आता है वो बेसब्री की वजह से. तबीयतों के अपने अपने अंदाजे हैं, अल्लाह ने पैदा किया है. तो बाज़ुकात इंसान ये ख्याल करता है कि आखिर इन चीजों का फायदा क्या है. नमाज पढ़ता इसकी जगह तो सवाब मिलता, दो नफल पढ़ता तो सवाब मिलता, तिलावत करता तो सवाब मिलता. अब इस बहस को सुनने करने का फायदा क्या है कि अल्लाह ताला की जात किन पर लिखा है और कायनात में ये मवालिद तराता ये तीन तरह से अल्लाह ने पैदा किया और नबातात और जमादात, आखिर इस बहस का फायदा क्या है. ये चीजें किसी हद तक शैतानी वसवसे हैं. वजह उसकी ये है कि अपने अपने शौक की बात है, मगर ये जो इल्म है इंसान की शख्सियत की जबरदस्त तामीर करता है और बुनियाद फराहम कर देता है. जब आदमी तकदीर की मुवाइज को सुनता है तो बज़ाहिर उसके लिए कोई ऐसी बात नहीं होती. वो कहता है इसकी बजाय इतनी देर घंटे बैठ के तिलावत कर लेते, लेकिन उस आदमी को यह नहीं मालूम होता कि तकदीर का मामला जिस हद तक इंसान समझ सकते हैं अगर समझ में आ जाए तो जिंदगी में जितनी भी मुश्किलात पेश आती हैं उसमें इंसान को वो बहस और वो बनी हुई अंदर की तबीयत नफा देती है कि तकदीर में था और अल्लाह ने ऐसे इसे लिखा था और अल्लाह ताला को यही मंजूर था. ऐसे मौके पर ये चीजें काम आती. गुनाह इंसान करता है, किसी को करते हुए देखता है, तो अगर उसको ये समझ में आ जाए, एक सूरत तो ये है कि उस पर फतवा लगाता है कि तुम गुनाहगार हो, नालायक हो, जहन्नम में जाओगे, ये है वो है, अपने लिए भी सोचता है. और इसका ताल्लुक फतवे के बाब से है, और जब इसका ताल्लुक अलूम के बाब से होगा, फलसफे से, तसव्वुफ से, मारिफत से, मुआरफे इलाहिया से, तो उसकी सोच जहां ये आएगी कि जहन्नम में जाएगा, उसके साथ साथ ये भी आएगी कि अल्लाह जाने क्या उज़्र होगा इसको इस गुनाह में. मुमकिन है माज़ूर हो, मैं इसकी उज़्र को ना समझता हूं, अल्लाह तो जानता है. और फिर ये भी सोचेगा कि क्या हर उज़्र पे गिरफ्त जरूरी है. अब ये फिका की किताबों में ये बहस नहीं मिलेगी. फिका की किताबों में तो ये मिलेगा कि ये है या नहीं है, कि गुनाह है या सवाब है, मुबाह है, हराम है, जायज है, नाजायज है ये. लेकिन जब इल्मी सतह पे आदमी की सोच होगी तो ये सोचेगा कि यकीनन ये गुनाह तो है, लेकिन अल्लाह ही ने तो कुरान में कहा है कि कुछ लोग ऐसे भी होंगे कि जिनके गुनाहों को हम नेकियों में तब्दील कर देंगे क़यामत में. तो मुमकिन है ये अल्लाह का ऐसा बंदा हो कि खुदा की मशीयत हो कि इसको क़यामत में इस तरह से नवाजना, इसको अच्छी तरह से धुलाई कर देनी है, ये जितनी गंदगी नजर आ रही है इस सारी इतना ही इस इंसान को सजाना और संवारना है, तो फिर वो रुक जाएगा. अब दूसरा कहता है तुम इस पर नकीर नहीं करते, रोकते नहीं हो, कुछ कहते नहीं हो. वो कहता है भाई मेरा हक नहीं बनता, मेरे ये ना ये मुरीद है, ना मेरा ये बेटा है, ना मेरी तरबियत में है, मैं किस तरह इसे रोकूं. एक आम मुसलमान है, ठीक है गुनाह से रोकना चाहिए, मगर यहां रोकने से कहीं बढ़कर उसका नुकसान यह है कि मैं अपने आप को मुत्तकी समझने लग जाऊंगा, तो मुझे क्या जरूरत पड़ी है अपने आप को एक ऐसी मुसीबत में डालने की जो अब तक नहीं है. मैं क्यों अपने आप को मुत्तकी समझूं, इसे हकीक समझ के इसके गुनाह पर नकीर करने लगूं. तो ये अलूम जो हैं शैतान का वल्लाहु आलम, लेकिन कभी कभी वसवसा होता है कि आदमी कहता है इन इल्मी बहसों के सुनने करने की जरूरत क्या है. इतनी देर में आदमी दो रकअतें पढ़ ले तो वो चीज उसको नजर आ रही होती है ना. लेकिन ये जो उलूम हैं ये बहुत आला दर्जे के हैं, इसीलिए इसका नाम इमाम अबूनी रहमतुल्लाह ने फिके अकबर रखा और उन्होंने मुस्तकिल किताब तस्नीफ फरमाई फिके अकबर. असफराइनी जैसे मुहक्किक और जिनकी बड़ी निगाह थी दीन पे और बाल की खाल उतारने वाले, बड़ा इल्म अल्लाह ने उन्हें दिया था. चौथी पांचवीं सदी में जो उन्होंने अपनी किताब लिखी है तफसीर, उसमें उन्होंने कहा कि मुझसे मुत्तसिल सनद से ये किताब इमाम अबूनी रहमतुल्लाह से पहुंची. यानी मैंने अपने उस्तादों से पढ़ी या देखा उन्हें और मैं अपने उस्तादों से उन्हें अपने उस्तादों से तो कहते हैं इतनी अच्छी सनद है इसकी बहुत अच्छी सनद है मुत्तसिल सनद से फिक्र अकबर हम तक पहुंची है इब्न तैमिया रहमतुल्लाह अलैह जो बहुत ज्यादा वो तंकीद करते हैं बहुत से मसाइल पे तंकीद करते हैं उन्होंने भी इसका हवाला किया फिक्र अकबर का और उनका इमाम हनीफा रहमतुल्लाह अलैह की किताब इसके दरमियान में बात अर्ज कर रहे हैं कि ये जो प्रोपेगेंडा है ना इमाम हनीफा रहमतुल्लाह की किताब ही नहीं लिखी ये बात ही गलत है इमाम साहब रहमतुल्लाह अलैह की कोई चीज इस दुनिया में ना होती कि एक फिक्र अकबर ही काफी थी इमाम साहब रहमतुल्लाह अलैह ने लिखी इस पर बहुत लोगों ने लिखा मौलाना वकील साहब थे सिकंदरपुरी उन्होंने जोबन के वालिदन फारिग थे अनवर शाह साहब रहमतुल्लाह के शागिर्दों में से थे उन्होंने पूरा मकाला इस बात पर लिखा कि ये इमाम साहब रहमतुल्लाह की किताब नहीं है और ये कोई अबू हनीफा बुखारी थे उन्होंने इस किताब को लिखा मौतजिला में से थे और ऐसे हुआ लेकिन हकीकत यह है कि इमाम साहब रहमतुल्लाह की किताब है हर सदी में शहादतें ऐसी मिल जाएंगी जो लोग कहते हैं इमाम साहब रहमतुल्लाह से किताब हम तक पहुंची है ये इसराइनी है इब्ने तैमिया रहमतुल्लाह हैं राजी हैं और लोग हैं इमाम राजी रहमतुल्लाह की बात का इतना वजन नहीं है जितना इसराइनी और इब्ने तैमिया रहमतुल्लाह का है क्योंकि ये हजरात बहुत ज्यादा तहकीक करते थे और कच्ची बातों से बहुत इज्तिनाब करते थे ये सब कहते हैं इमाम साहब रहमतुल्लाह की किताब है इमाम साहब रहमतुल्लाह उस सारी किताब में इतनी उलूम पर बहस करते इसीलिए वो अपनी जिंदगी के इब्तदाई दौर में बसरा तशरीफ ले जाते थे हमेशा और बसरा उस वक्त वो इल्मे कलाम की मुबाहिस का मरकज था और जब तक ये हवाई जहाज नहीं शुरू हुए यानी ये परवाज शुरू हुई है 20वीं सदी के आगाज में या उससे थोड़ा सा पीछे दो चार पांच दस बरस पीछे चले जाएं कि उसकी तैयारी हो रही थी उस वक्त तक पूरी दुनिया में और उसमें से भी इस्लामी ममालिक जितने थे यहां फितनों के मरकज साहिली शहर जिस शहर के साथ साहिल लगता था ना समंदर का वो फितनों का मरकज था वहां पर नए से नया अकीदा आता था नए से नए लोग आते थे इसलिए कि लोग सफर करके आते थे तो सफर आसान तरीन जो था वो बहरी जहाज के जरिए था किश्तियों के जरिए था इसलिए मिस्र आमाजगा बन गया वहां पर समुद्र लगता था इधर देख लें तो ये जो जिसका जिक्र कर रहा था बसरा बसरा आमाजगा बन गया ईरान के शहर जहां जहां समुद्र छूता था ये सब आमाजगा बन गए इल्मे कलाम के मुबाहिस के क्यों इसलिए कि हर तरफ से अहले इल्म सफर करके इन्हीं शहरों में आते थे फिर उसके बाद आगे किसी शहर में जाना है फिर वो और सफर था क्योंकि वो मुश्किल हुआ करते थे और जब से हवाई जहाज शुरू हुए हैं तब से ये बात खत्म हो गई है अब तो बराबर हो गए हर शहर में नए लोग आते हैं और फिर जो रही सही कसर थी वो इंटरनेट ने पूरी कर दी है ये तो अब का दौर है वगैरह ना उस जमाने में तो बसरा जो था ऐसा था इमाम साहब रहमतुल्लाह अलैह वहां आते थे और वो जितनी मुबाहिस थी वो इल्मे कलाम ही की होती थी इमाम साहब रहमतुल्लाह अलैह तआला की ज़ात सिफात तकदीर कुरान करीम का अल्लाह के कलाम का मखलूक होना ना होना ऐसी चीजें चलती रहती थी तो ये बहुत बड़ी मुबाहिस हजरत जी यहां पहुंच के शाह साहब रहमतुल्लाह अलैह ने आखिरी चीज जो इस बात की लिखी है उसमें से आधी तो पिछली मरतबा हो गई थी और उन्होंने ये बात बयान की थी कि अल्लाह ताला की तदबीरात जो हैं वो चार तरह से होती हैं कभी असबाब पूरे हो जाते हैं सब चीजें मुहैया हो जाती हैं और अल्लाह ताला उन असबाब पर नतीजे को मुरतब नहीं होने देता एक हर मरतबा हो जाता है नतीजा मुरतब दोबारा खुदा नहीं देता और उसकी मिसाल उन्होंने दी कि दज्जाल जो है एक मरतबा कत्ल कर लेगा लेकिन दोबारा कोशिश के बावजूद उस बात की कुदरत नहीं रखेगा कि कत्ल कर दे तो उसको उन्होंने ताबीर किया कि अल्लाह ताला ने कब्ज पैदा कर क्या कब्ज का मतलब है कि सिमटा देना उस चीज को उसके बस को उसके खुलेपन को रोक देना दूसरी चीज हजरत ने मिसाल में दी और उन्होंने फरमाया कि कभी कभी अल्लाह ताला एक फेल में बस पैदा कर देता है यानी उस फेल को फैला देता है अल्लाह की कुदरत उसमें काम आती है اور چیز تو چھوٹی سی ہوتی ہے لیکن اس کے نتائج بہت بڑے ہوتے ہیں. حضرت نے اس کی مثال دی اور فرمایا کہ اس کی مثال ایسی ہے کہ پچھلی مرتبہ بھی بات کی تھی کہ ایوب علیہ السلام نے زمین پر انہوں نے ٹھوکر لگائی اور اس ٹھوکر کا اثر جا کر کہاں پہنچا جہاں پانی کے منبع تھے اور ان سے پانی سے نکلا اور انہوں نے غسل کیا اور اس طرح ان کو شفا ملی. یہ حضرت نے دوسری مثال دی. انبیاء علیہ السلام کے ہاں یہ بس بہت زیادہ ہوتا ہے. حضور اکرم صلی اللہ علیہ وسلم کے کئی فعل ایسے تھے جن میں بس تھا. مثلا حنین کے موقع پہ یہ صحابہ کرام رضی اللہ عنہ میں وہ لوگ جو بعد میں مسلمان ہوئے وہ کہتے ہیں کہ حضور اکرم صلی اللہ علیہ وسلم نے صرف ایک ریت کی مٹھی اٹھائی اور پھینکی اور یہ فرمایا کہ شاہت الوجود یہ چہرے برباد ہو جائیں اور اس میں جو وہ ایک مٹھی تھی لیکن جتنے کافر تھے سب کہتے تھے کہ ہمیں سے کوئی شخص ایسا نہیں تھا جس کی آنکھوں میں وہ ریت نہ پڑ. اب یہ ریت کتنی تھی؟ ایک مٹھی تھی لیکن سامنے ہزاروں کے حساب سے کافر تھے اور سب کافروں کی آنکھوں میں یہ چیز پڑی. یہ بس کی مثال ہے. انبیاء علیہ السلام کیا بہت تھا اور رسول اللہ صلی اللہ علیہ وسلم کیا تو بہت ہی زیادہ پایا جاتا. حضرت ابو ہریرہ رضی اللہ عنہ کہتے ہیں کہ مجھے بھوک تھی بہت زیادہ تو رسول اللہ صلی اللہ علیہ وسلم کے پاس دودھ آیا اور دودھ آپ نے دیا اور بھی بہت سے لوگ تھے تو آپ نے فرمایا دودھ ان کو پلانا شروع کرو. تو کہتے ہیں مجھے دل میں بہت زیادہ ہوئی اتنی بھوک مجھے لگتی ہوئی ہے اور پیالہ ایک ہے. اور ایک جگہ آتا ہے کہ 80 کے قریب افراد تھے اور رسول اللہ صلی اللہ علیہ وسلم ایک طرف سے پلانا شروع کرو اور پھر سب نے پیا اس پیالے کو. پھر آپ نے فرمایا کہ تم پیو. پھر مجھے پلایا پھر پلایا پھر تیسری مرتبہ تک میرا پیٹ بھر گیا. تو پھر رسول اللہ صلی اللہ علیہ وسلم سے واپس لے لیا. یہ بس کی مثال ہے کہ وہ اتنا تھا. حضرت ابو ہریرہ رضی اللہ عنہ یہ کہتے تھے کہ حضور اکرم صلی اللہ علیہ وسلم نے مجھے ایک ہنڈیا عنایت فرمائی اور مجھ سے فرمایا اس میں کھجوریں ہیں یہ کھاتے رہنا اور اس کو کھول کے نہ دیکھنا. تو فرماتے تھے کہ حضرت عثمان رضی اللہ عنہ تک کے دور میں وہ ہنڈیا مجھے کھجوریں دیتی تھی. جب میں چاہتا تھا اس میں ہاتھ ڈالتا تھا کھجوریں آ جاتی. اور پھر حضرت عثمان رضی اللہ عنہ کا دور آیا تو اس فتنے میں اس جھگڑے میں کسی نے اس ہنڈیا کو کھول دیا اسے ڈھکنا ہٹا دیا یہ چیزیں تو بس اس کے بعد پھر وہ ختم ہو گئی. یہ بس ہے کہ ایک کام اللہ نے کرنا ہے لیکن اس چیز کو اللہ تعالیٰ اتنا پھیلا دیتے ہیں کہ عام انسان کی سمجھ سے وہ بالا ہو جاتی ہے چیز. اصل بات جو ہے وہ اللہ کی قدرت ہے. اب یہ دو چیزوں کے بعد دو چیزیں شاہ صاحب رحمۃ اللہ علیہ اور بیان فرماتے ہیں اور ایک تو کہتے ہیں کہ عمل احالہ. ایک تو یہ ہے کہ احالہ ہو جائے. احالہ کا مطلب یہ ہے کہ تحویل ہو جائے بدل جائے. آگ ہے اس کو اللہ تعالیٰ ٹھنڈا کر دے. پانی ہے ٹھنڈا ہے تو اس کو خدا گرم کر دے. کم چیز ہے زیادہ ہو جائے. اور جو چیز عذاب کی ہے اس عذاب کی چیز کو خدا راحت میں بدل دے اور راحت کی چیز کو خدا عذاب میں بدل دے. اللہ تعالیٰ یہ کرتا ہے احالہ ہے. اور چوتھی چیز فرماتے ہیں کہ اللہ تعالیٰ کا جو نظام چلتا ہے وہ الہام پر چلتا ہے. بس یہ آخری بات ہے جو شاہ صاحب رحمۃ اللہ نے کہی کہ الہام جو ہے اس کے ذریعے بھی اس کائنات میں تبدیلیاں آتی ہیں اور یہ احالہ اور بس اور قبض اور الہام یہ جتنی چیزیں ہیں در حقیقت بنیادی ایک چیز ہے اور وہ ہے اللہ کی قدرت. اس کو اگر سمجھ دیا جائے تو پھر یہ جتنے معتزلہ ہیں خواہ وہ قدیم ہوں خواہ وہ جدید ہوں جتنے عقلیات کے امام مانے جاتے ہیں اپنے اپنے دور میں مسلمانوں کے علاوہ ان سب کا مسئلہ یہی ہے کہ وہ یہاں آ کر پھنس گئے اور معجزات کا اور کرامتوں کا اسی لیے انکار کرتے ہیں کہ اللہ کی صفت قدرت پر ان کی نظر نہیں اور اللہ تعالیٰ کی قدرت کی صفت کو چونکہ سمجھتے نہیں ہیں. اور پھر اس سے بھی باریک تر بات یہ ہے کہ قدرت اور مشیت دونوں آپس میں جڑی ہوئی ہیں. قدرت اور مشیت کا ربط انہیں سمجھ میں نہیں آتا اس لیے ان لوگوں نے اس کا انکار کیا معجزات کا. اور جب معجزات کا انکار کیا تو معاذ اللہ یہ کفر ہوا. وجہ اس کی یہ ہے کہ قرآن اور حدیث بھرے پڑے ہیں ان معجزات سے کرامتوں سے آخر کس کس چیز کا انکار کرنا قرآن کریم میں کرامتیں ہیں ان کو دیکھ لیں اس بات کا کیسے انکار کیا جا سکتا ہے اب اس سے مریم ہیں اللہ تعالیٰ نے فرمایا کہ زکریہ علیہ السلام کے پاس آئے اور انہوں نے کہا یہ پھل کہاں سے آتے ہیں ان کا من عند اللہ یہ اللہ کی طرف سے آتے ہیں اس باب پر پہنچ کے وہ اہل تشریح جو متاثر تھے معتزلہ کے عقائد سے وہ بھی لکھ گئے کہ جی کرامات رکھتے ہیں اور بالکل ٹھیک کیونکہ سب سے زیادہ قوی اثر اسلام میں پہلی دراڑ جہاں پڑی اور پہلی پھوٹ جو پڑی ہے یہ خارجی تھی اور خارجی اور یہ جو دوسری دراڑ پڑی ہے یہ شیعہ اور تیسری دراڑ جو پڑی ہے یہ معتزلہ تھے لیکن معتزلہ سب پر غالب ہے ان معتزلیوں میں اتنے بڑے بڑے لوگ پیدا ہوئے کہ عالم اسلام پورے پہ ان کا اثر چھا گیا بغداد اور عراق اور شام سے لے کے اسپین تک کے مسلمانوں پر اس کا اثر ہوا ہر جگہ معتزلی تھے معتزلہ کے عقیدوں نے متاثر کس کو کیا معتزلہ کے عقائد جو تھے ان میں ایک تو شیعہ بہت متاثر ہوئے حتیٰ کہ انہوں نے معتزلہ سے وہ چیزیں لے لیں جو ان سے پہلے ان کے لوگوں نے نہیں لی تھیں اور اس کے دوسرا اثر جو پڑا وہ حنفیوں پہ پڑا حنفیوں نے بعض چیزیں معتزلہ سے ایسے لے لیں جو امام بونی پر رحمت اللہ علیہ اور متقدمین کی نہیں تھیں تو معتزلہ سے دو طبقے متاثر ہوئے ایک یہ حنفی اور ایک یہ شیعہ اور حنفی چکے متاثر ہوئے تھے معتزلہ سے اور معتزلہ کے ساتھ محدثین ایک مقابلے میں ٹکر میں تھے ایک طرف امام احمد بن حنبل رحمت اللہ علیہ جو محدثین کے امام تھے ہر آدمی کا تعلق امام صاحب رحمت اللہ سے جا کے ملتا ہے ادھر حنفی تھے جو معتزلیوں سے کچھ متاثر ہو گئے نتیجہ یہ نکلا کہ محدثین نے جہاں معتزلہ کی بے خونی کی اور ان کے خلاف سختی سے لکھا وہیں حنفیوں کو بھی اپنی لپیٹ میں لے لیا ان کا یہ حنفی بھی ایسے ہیں غلط فہمی یہاں سے شروع ہوئی تھی کہ معتزلہ نے سب چیزوں کی بنیاد عقل پہ رکھی اسی لیے ائمہ اربعہ کو آپ پڑھ لیجئے پورا تو جتنا عقل کا رنگ غالب ہے حنفیوں پہ اتنا عقل کا رنگ کہیں غالب نہیں ایسی ایسی علتیں ایسی ایسی چیزیں پیدا کرتے ہیں کہ ان چیزوں کو دیکھ کے آدمی حیران ہوتا ہے جو کہتے ہیں اچھا اس کو بھی سوچو اس کو بھی غور کرو اور ان کے مقابلے میں پھر ان کے بعد مالکی ہیں اور پھر آگے چل کے جہاں شافعی اور خاص طور پہ حنبلی آ جاتے ہیں وہ لفظوں کے اتنے پابند ہو گئے ہیں وہ کہتے ہیں حدیث میں یہ لفظ آ گیا ہے بس اس لفظ سے ہٹنا نہیں اسی لفظ کو لے کے بیٹھ جاؤ اور حنفی کو کہا ایک طرف کو ہے اور حنبلی دوسری طرف کو ہے حنفی کو کہا کہتے ہیں اس کو مطلب بھی سمجھو حضور صلی اللہ علیہ وسلم کہنا کیا چاہتے تھے خدا کہنا کیا چاہتا ہے ان الفاظ کو چھوڑ کے اس کی روح تک پہنچو اب روح تک پہنچنا جو ہے اس میں بھی مبالغہ ہو گیا وہ مبالغہ ایسے ہوا کہ ان کا بس روح ہی روح رہے باقی جسم کی کوئی ضرورت نہیں نماز روزہ سب چیزیں معاذ اللہ ایسے ہو جائیں تو جب بھی کوئی چیز اپنی حد سے بڑھتی ہے تو وہ ضرور خرابی لاتی ہے تو بات ذرا سی ایسے ہی لیکن اس کی مثال آپ سے عرض کریں کہ جب کوئی چیز حد سے بڑھتی ہے تو چیز اصل میں جائز ہوتی ہے اگر انسان کی طبیعت میں اعتدال نہ رہے تو اس مبالغے کی وجہ سے جو تباہی آتی ہے نا وہ کی معمولی چیز نہیں ہوتی اس لیے ہمیشہ کنٹرول کرنا چاہیے کہ آدمی کسی بھی جذبے میں خواہ وہ اچھے سے اچھا ہی کیوں نہ ہو بس ایک حد تک ہے اس سے نہ بڑھے اس سے آگے جائے گا تو انسان نقصان کر بیٹھے گا ایسے لوگ دیکھیں گے آپ ہمارے معاشرے میں تو نہیں لیکن ویسٹرن کلچر کو آپ دیکھیں وہاں چلے جائیں اب گھر میں مثلا بیوی بیمار ہے بچہ بیمار ہے اب اس کا یہ جذبہ ہے کہ جمعہ ہے اور رمضان کا آخری جمعہ ہے تو یہ تو ضرور پڑھنا چاہیے تو وہ 200 میل پہ مسجد ہے جا کر پڑھے گا 100 میل پہ مسجد ہے بیوی کہتی ہے میری طبیعت ٹھیک نہیں بچے بیمار ہیں ہسپتال جانا ہے یہاں جمعے کی چھٹی تو نہیں ہے سنڈے کی چھٹی ہے لیکن ایمرجنسی ہو جاتی ہے آپ ٹھہریں زور پڑھ لیں وہ کہتا ہے نہیں میں نے تو 100 میل جانا ہی جانا ہے چاہے تمہیں کچھ بھی ہو جائے تو یہ اس قسم کی بے ہنگم چیزیں جو ہوتی ہیں یہ اس طرح انسان کی طبیعت کو اس شدت تک لے جاتی ہیں جو شدت باقی معاشرے کے لیے پرابلمز کریٹ کرتی ہے. جو بات ہم عرض کر رہے تھے کہ ایسے ہی ہے. دیکھو حضور اکرم صلی اللہ علیہ وسلم سے تبرکات یہ ثابت ہیں, کوئی اس کا انکار نہیں کر سکتا, کوئی شخص اس کا منکر نہیں ہو سکتا. حضور اکرم صلی اللہ علیہ وسلم ان سے چیزیں جو چھو بھی گئی ہیں نا اس میں بھی برکت تھی, لوگ اس کی قدر کرتے تھے. جس جگہ حضور صلی اللہ علیہ وسلم رات کو ٹھہرے ہیں لوگ اس جگہ کی بھی قدر کرتے تھے, اور لوگ کہتے تھے کہ اس جگہ کو کسی غلط مقصد کے لیے استعمال نہ کیا جائے. مثلا یہ زواب پہاڑ تھا احد کا, خندق کا. جب غزوہ خندق ہوا ہے تو حضور اکرم صلی اللہ علیہ وسلم فرمایا کہ ہاں پر میرا خیمہ لگا تھا, خیمہ لگ گیا, نمازیں وہاں ادا فرمائی تھی. مروان نے اپنے دور میں کسی کو پھانسی دینے کے لیے اس کو ایک مطلب کہا کہ یہ مجرم ہے اور اس کو وہاں پہ پھانسی دے, پھانسی ہو گئی. ام المومنین سے عائشہ رضی اللہ عنہ جب پتا چلا تو انہوں نے بدعا دی, انہوں نے کہا تو برباد ہو جائے, اس جگہ پہ حضور صلی اللہ علیہ وسلم کا خیمہ لگتا تھا, وہ نماز پڑھتے تھے, اور تم لوگوں نے اسے اپنی سولیگاہ بنا لیا, لوگوں کو سولی پہ یہاں چڑھانے لگے. پھر اسی طرح ایک اور صحابی رضی اللہ انہوں نے بھی اس فعل پہ اعتراض کیا تو زیاد نے روک دی, اس نے کہا نہ کرو, حضور صلی اللہ علیہ وسلم کی جگہ ہے جہاں انہوں نے نماز پڑھی تھی. اب یہ تبرکات تھی, دونوں موقف ہیں. حضرت عمر رضی اللہ نے دیکھا ایک جگہ پہ لوگ نماز پڑھ رہے تھے, تو حضرت عمر رضی اللہ جا رہے تھے حرم شریف مکہ مکرمہ, فرمایا یہ لوگوں کو کیا ہوا ہے, سب لوگ نماز پڑھ رہے ہیں. انہوں نے کہا حضور صلی اللہ علیہ وسلم نے یہاں نماز پڑھی تھی. حضرت عمر رضی اللہ نے سختی سے منع فرما دیا, انہوں نے کہا اگر نماز کا وقت آ جائے راستے میں جاتے ہوئے تو رک کے پڑھ لیا کرو, ورنہ خبردار جو تم نے یہ کیا تم سے پہلی قومی اسی لیے برباد ہو گئی. یہ حکمت تھی. حضرت عمر رضی اللہ عنہ کو خلافت کا ڈھنگ آتا تھا, ہے تو بات بڑی نازک لیکن اگر اسے کوئی انسان گمراہی کے لیے استعمال نہ کرے تو اسے احساس ہونا چاہیے کہ خلافت کتنی بڑی چیز تھی. حضرت عمر رضی اللہ عنہ متعلق کون کہہ سکتا ہے کہ ان سے زیادہ مٹا ہوا آدمی کون تھا. وفات سے پہلے بھی وہ رو رہے تھے اور فرما رہے تھے کہ اگر پوری زمین سونے کی بنی ہوئی ہوتی اور اللہ کے راستے میں میں اس وقت خیرات کر دیتا کہ وہ مجھے خوف ہے اس صبح کا جو صبح جا کے قبر میں ہوگی, وہاں میرا کیا بنے گا. اتنا مٹا ہوا آدمی, لیکن دوسری طرف حکومت کا روب, حکومت کی طاقت, خلافت کا روب یہ برقرار رکھنا ضروری تھا. ایک دن تشریف لائے اور اس سے سعد رضی اللہ عنہ نہیں اٹھے, سعد رضی اللہ عنہ بیٹھے رہے. سعد رضی اللہ عنہ بڑے کمال کے آدمی تھے. حضرت عمر رضی اللہ جب ان کے پاس سے گزرے تو سب کھڑے ہو چکے تھے, وہ نہیں کھڑے ہوئے. تو حضرت عمر رضی اللہ عنہ نے ایک دوسرا مارا اور نے فرمایا سعد اگر تمہیں خلافت کا احساس نہیں ہے نا, خلافت کی عظمت کا, تو خلافت کو بھی تمہارا کوئی احترام نہیں. یہ جملہ انہوں نے فرمایا تھا. یہ چیز تھی. نواب وزیر الدولہ تھے ریاست ٹونک کے, بڑی 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 زبردست شخصیت تھی. نواب وزیر الدولہ نے حضرت سید صاحب رحمۃ اللہ علیہ کے ساتھ اتنا تعلق تھا کہ جب بالاکوٹ کا حادثہ یہ پیش آیا ہے تو حضرت کی جو اہلیہ تھیں وہ پیر پگاڑا جو ہیں ان لوگوں نے اپنے پاس بلوا لیا تھا. سید صاحب رحمۃ اللہ یہ پیر پگاڑا جو ہے اس کے آبا و اجداد جو تھے ان لوگوں کے پاس ٹھہرے تھے, تو وہاں پر ان کے جسم میں بہت زیادہ گرمی ہو گئی تھی, بیمار ہو گئے. تو حکما نے ان کے لیے علاج تجویز کیا کہ آپ شادی کر لیں. تو حضرت نے فرمایا کہ جب میں چلا تھا گھر سے تو اہلیہ نے مجھ سے کہا تھا کہ آپ اس کی شادی نہیں کریں گے, تو میں نے ان سے وعدہ کیا تھا جب تک ان کی اجازت نہ آئے میں نہیں کر سکتا. پھر حضرت نے خط لکھوایا, حکیموں کی رائے سب کچھ لکھا, تو انہوں نے اجازت دی. پھر دوسری شادی حضرت کی یہاں بھی تھی, سوات میں بھی حضرت کی شادی ہوئی تھی. تو یہ جو شادی تھی اس اہلیہ کو پھر لے آئے واپس. پھر حضرت نے نواب وزیر الدولہ نے کہا کہ انہیں یہاں بھیج دیں. تو نواب وزیر الدولہ کو اتنا احترام تھا اس گھرانے کا کہ نواب وزیر الدولہ نے کہا کہ جب فلاں جگہ تک آ جائے یہ پالکی بیگم صاحبہ کی تو مجھے بتانا. 12 میل کے فاصلے پہ وہ قافلہ رکا اور نواب پوری ریاست ٹونک اس کے قبضے میں تھی. 12 میل تک پیدل 3 آدمی اور ملا کے خود چوتھے تھے ڈولی اٹھا کر لائے. तो लोग हैरान थे उन्होंने कहा ये मामूली लोग हैं इन्होंने अल्लाह की राह में जिहाद किया इतने बड़े लोग हैं और सैयद साहब रहमतुल्लाह की बेटी भी आ गई वो भी वहीं रहती थी रियासत टोंक में तो टोंक में घर में हो जाता है झगड़ा बातचीत बढ़ जाती है तो किसी ने इत्तला कर दी नवाब वजीरुद्दौला और कहा सैयद साहब रहमतुल्लाह के दामाद जो हैं वो झगड़ा हुआ है घर में और वो उन्होंने डांटा है हजरत सैयद साहब रहमतुल्लाह की बेटी को तो नवाब वजीरुद्दौला गए और जाकर हजरत के दामाद से कहने लगे कि हुजूरवाला मेरी बेटी हाजिर आप उससे शादी कर लें कुछ बुरा भला कहना हो तो मेरी बेटी को कह दें सैयद साहब रहमतुल्लाह की बेटी को इससे बड़ा दुख पहुंचता है इतने ये लोग सैयद साहब रहमतुल्लाह के साथ मुंसलिक थे नवाब वजीरुद्दौला ने फिर लिखवाई तारीख पूरी अब वो लाहौर से छपी है बहुत नायाब किताब थी वकाए सैयद अहमद शहीद उसका नाम है उर्दू में है अब दो जिल्दों में छपी है सैयद साहब रहमतुल्लाह की शख्सियत का बहुत बड़ा हिस्सा उसको पढ़ने से पता चलता है कि वो शख्सियत क्या है तो तबर्रुकात ये चीजें इनकी असल है तो जमात जो पहाड़ था उस पहाड़ पे इन्होंने सूली शुरू कर दी तो उबैदुल्लाह ये ज़ियाद ने रोका उससे कहा सहाबा रज़ी अल्लाह अन्हु से इतराज़ करते अब हज़रत उमर रज़ी अल्लाह अन्हु के ये नवाब वज़ीर-ए-दौला की जो बात थी वो बात ये थी कि उनके पास सैयद साहब रहमतुल्लाह के मुरीद जाते थे और वो जो काम होता था लोगों का ले जाते थे ये बात लोगों की तबीयत में होता है कि यार मखलूक के काम में किसी बड़े आदमी के पास जा रहे हैं चलो उनसे लोगों की तंगी और डांट देते थे नवाब वज़ीर-ए-दौला तो उन्होंने अपने मुसाहिब से एक दिन कहा अपने एक वजीर से कि हजरत के मुरीद हैं मैं बड़ी इज्जत करता हूँ इनसे कहें कि जब मैं तनहा हूँ तो जूते भी मारने में अपनी करूँगा लेकिन लोगों के सामने डांटते हैं तो दरबार में जो हैबत रोग होना चाहिए का बड़े आदमी का वो जाता रहता है वजीर खुल जाते हैं और फिर ये काम नहीं करते तो ये मेहरबानी है हजरत उमर रजी अल्लाह की जो खिलाफत का दबदबा था ना उन्होंने इंतफाद रजी अल्लाह को नहीं छोड़ा और फरमाया अगर तुम्हें खिलाफत का एहसास नहीं है तो खिलाफत को भी तुम्हारा कोई एहसास नहीं है एक तरफ ये था इसलिए उन्होंने फरमाया कि अगर नमाज का वक्त आए तो पढ़ लिया करो ना हो बस गुजर जाया करो ये ना करो तुमसे पहली कौमें इसलिए बर्बाद होगी इस बर्बादी की एक मिसाल अगर आप देखना चाहें तो हमारे यहाँ अब तक लोग हैं ये हजरत की बैठक है वहां पर इबादत होती है सजदे होते हैं नजर व न्याज चढ़ाई जाती है ये वो जरासीम हैं जिनको हज़रत उमर रज़ी अल्लाह अन्हु समझते थे कि खत्म करना जरूरी दूसरी तरफ भी सहाबा रज़ी अल्लाह अन्हु थे उन्होंने कहा हमारे होते हुए क्यों शिर्क और बिदअत फैलेगी वो इन आसार की हिफाजत भी करते थे और इन आसार पर नमाज भी पढ़ते थे घूमते भी थे सही बुखारी वगैरह में भी रिवायात आई हैं दूसरा मौकफ ये था अब्दुल्लाह बिन उमर रज़ी अल्लाह अन्हु का आयशा रज़ी अल्लाह अन्हा का ताबईन में सालिम बिन अब्दुल्लाह बिन उमर रहमतुल्लाह अलैह थे ये हजरात थे सारे लेकिन ये जब चीज हद से बढ़ती है ना तो फिर देखो वो जो ऐसे ही जरा सी बात है वो ये कि ये हल्लाज मंसूर जो था जो कुछ भी था अच्छा था बुरा था ये एक अलग बहस है लेकिन उसके बाद जो नस्ल पैदा हुई है वो हल्लाज को इतना बड़ा आदमी मानने लगे और हल्लाज की इतनी इज्जत और के एहतराम होने लगा एक चीज है सूफिया ने उनके कलाम की क्या तौजीह की कहना हक क्या था क्या नहीं वो बहस अलग है लेकिन ये जो है ना कि पीरान भी परान मुरीदान भी परान पीर नहीं उड़ते मुरीद उड़ा देते हैं ये वो चीज पेश आई हल्लाज की हल्लाज के बाद जो नस्ल आई है यानी वो हल्लाज की जिंदगी में थे लेकिन दौर जो उनका आया वो बाद में थोड़ा सा आया तो हल्लाज मंसूर के जो गिलाजत और नजासत तक थी इसे महसूस रखते महाजन और पेशाब जो था उसे जिस्म पे मलते थे कि बड़ी बरकत की चीज है बुनियाद कहां से उठाई बुनियाद ये उठाई कि हमारे हजरत तो सरापा नूर हैं हलाल का रिज़्क़ खाते हैं जिस्म से जो कुछ निकलता है वो भी नूर है और एक गंदगी जिस्म पे मल लेते थे दूसरी गंदगी को जला देते थे जलाते थे तो उससे जाहिर है कि धुआं उठता था बू होती थी लेकिन उसे सूंघते थे और कहते थे ये बरकतें ये तबर्रुकात हैं तो जब लोग किसी भी जायज ट्रेल को हद से ज्यादा बढ़ा देते हैं तो ऐसी सूरत हाल पेश आती है तारीख तबरी का ज़ैल एक लिखा गया है उसमें उन्होंने बयान किया है और इमाम शातबी रहमतुल्लाह ने अल-एहतिसाम बिस्सुन्ना में बयान किया है यह अल-एहतिसाम बिस्सुन्ना इतनी जबरदस्त किताब है इतनी जबरदस्त किताब है कि हमारे महदूद इल्म में اس کتاب کے بعد کوئی کتاب رد بدعت پہ اتنی مؤثر نہیں ہے جتنی الاعتصام بالسنن. سید احمد شہید رحمت اللہ علیہ کی کتاب اضاف الحق السریح فی احکام المیت والضریح, یہ حضرت سید صاحب مولانا اسماعیل شہید رحمت اللہ علیہ کی ہے. مولانا اسماعیل شہید رحمت اللہ علیہ سے پہلے اگر بدعت کے رد پہ کوئی کتاب مسلمانوں نے لکھی ہے نا اور عالم اسلام میں کمال کی چیز لکھی ہے تو یہ الاعتصام بالسنن ہے. امام شاطبی رحمت اللہ علیہ مالکی فقیہ تھے, بہت بڑے قاری تھے, ان کی قرآت کا علم تو خیر دنیا بھر میں اللہ نے اس کو قبولیت دی, لیکن الاعتصام بالسنن کمال کی چیز ہے. بدعت کا اس طرح انہوں نے رد کیا ہے کہ اگر اس انسان نے وہ نہیں پڑھی تو اسے سمجھ ہی نہیں آ سکتی کہ بدعات کس کس دروازے سے آتی ہیں, کن کن چور دروازوں سے آتی ہیں اور بدعات ہوتی کیا. تو یہ چیزیں اصل اس کی اور ہوتی ہے. لوگ جب مبالغے سے کام لیتے ہیں تو پھر اس طرح ہو جاتے ہیں. اسی طرح حنفی فقہا جو معتزلہ کے بالکل اثر میں تھوڑے سے آ گئے تھے, خاص طور پہ ترقی اور جساس رحمت اللہ, تو اس سے بھی زیادہ ان پر عقلیات کا غلبہ ہو گیا. معتزلہ ہر اس بات کو رد کرنے پہ آ گئے جو عقل کے خلاف ہو. شیعہ آئے تو شیعہ کی بھی تھوڑی سی ہوئی کہ لیکن کرامات کا جب باب آیا تو وہاں پہنچ کر شیعہ علماء تک لکھ گئے کہ انہوں نے کہا کرامات کا باب حق ہے. یہ کرامت اور معجزے میں جتنی چیزیں ہیں شاہ صاحب رحمت اللہ علیہ آگے چل کے بڑی تفصیل سے بحث کریں گے, لیکن یہاں جو چار چیزیں انہوں نے بتائی ہیں نا کہ کبھی کبھی اس فعل میں بس پیدا ہو جاتا ہے, یہی معجزات کی اصل ہے. ٹھوکر کہاں پر لگی ان معتزلہ, ٹھوکر لگی اللہ کی قدرت پر غور نہ کرنے اور قدرت اور اللہ کی مشیت کو نہ جوڑنے سے. بڑی باریک باتیں ہیں لیکن اگر آپ ذرا دھیان دیں تو پھر سمجھ میں آتی ہے کہ اس دنیا میں اللہ تعالیٰ کی جو قدرت ہے اس کا مشیت کے ساتھ تعلق کیسے بنتا ہے. کہ دیکھیں بات یہ ہے کہ فعل اور عمل میں فرق ہے. عمل ہمیشہ اختیار سے ہوتا ہے اور فعل میں اختیار کی قوت باقی نہیں رہتی. عمل انسان کے اختیار سے ہوتا ہے, یہ ہاتھ ہے نیچے کر لیں اوپر کر لیں, یہ اختیار سے اوپر نیچے کرنا ہوا نا. اور کسی آدمی پر راشہ تاری ہو جائے تو بغیر اس انسان کے ارادے کے بھی ہاتھ ہلتا رہتا ہے, سر ہلتا رہتا ہے, یہ فعل ہے اس کا, یہ عمل نہیں ہے. تو فعل اور عمل میں فرق ہو گیا. اور عمل جو ہے اس میں دونوں چیزیں پائی جاتی ہیں, اور دو چیزیں اس طرح کہ مثلاً یہ ہاتھ ہے اسے حرکت دے دی اوپر کر دی, اور اسی ہاتھ کو ایک جگہ پر ٹھہرا دیں تو یہ ساکن ہو گیا. تو سکون اور حرکت یہ دونوں اس ہاتھ کے فعل ہیں جو انسان کے اختیار سے ہوئے ہیں. تو یہ سب چیزیں اختیاری ہیں, اور قدرت جس کو اللہ کی قدرت کہتے ہیں وہ یہ ہے کہ فعل اور اس کے ترک دونوں میں مساوی ہو. انسان اپنے اختیار سے ہاتھ کو اٹھاتا ہے, ہاتھ کو نیچے کر دیتا ہے, یہ فعل ہوا ہاتھ کے اٹھانے کا, یہ ترک ہو گیا اس سے ہاتھ کو سکون دے. حرکت اور سکون ایک دوسرے کی ضد میں آ گئی. اللہ تعالیٰ کا اختیار کیا ہے؟ اختیار کہتے ہیں اس چیز کو کہ وہ دونوں اطراف پہ قادر ہو, سکون پہ بھی قادر ہو اور حرکت پر بھی قادر ہو. یہ ہے اصل اختیار. انسان کا اختیار بڑا محدود ہے, ہے تو اختیار ہی, ہاتھ کو اوپر کر لے نیچے کر لے, حرکت اور سکون دونوں میں اختیار ہے. اللہ تعالی کی قدرت کا مطلب یہ ہے کہ اللہ ایک ہی فعل کے دونوں اطراف پر قدرت رکھتا ہے, دونوں سائڈ اس کے قبضے میں. انسان ہے کچھ نہیں تھا, لم یکن شیئا مذکورا, یہ ایسا تھا ہی نہیں کہ ذکر کیا جائے. زندگی دے دی اور اس کے مقابلے میں موت دے دی, دونوں اللہ کی قدرت میں ہیں. چاہے تو زندگی دے چاہے تو موت دے, چاہے تو عزت دے چاہے تو ذلت دے. تو جب یہ اطراف ایک ہی فعل کی دونوں طرف کسی کے بس میں ہوں اور وہ اپنے اختیار کو استعمال کرتا ہے تو اسے کہتے ہیں قدرت. اللہ کی قدرت کی بے شمار مثالیں ہم نے تو ایک دو دی, آپ ہزاروں مثالیں اس کی دیکھ سکتے ہیں کہ اللہ تعالیٰ کے یہاں قدرت کے معنی یہ ہیں کہ فعل اور اس طرح کے فعل دونوں مساوی ہوں, یعنی حرکت بھی ہو سکتی ہے, سکون بھی ہو سکتا ہے, زندگی بھی ہو سکتی ہے, موت بھی ہو سکتی ہے. ये दोनों चीजें जो हैं इन दोनों का खालिक अल्लाह जिंदगी का भी मौत का भी इज्जत का भी जिल्लत का भी हरकत का भी सुकून का भी ये अल्लाह की कुदरत है ये बात आई ख्याल में ये अल्लाह की कुदरत है दोनों तरफ पे मुकम्मल तौर इसके बाद दूसरी बात ये है कि कुदरत के जब ये माना हुए तो इस कायनात का तजजिया करो इस कायनात में हर चीज मुरक्कब है मुरक्कब है ना ये मेज बना है तो इस मेज में एक ये लकड़ी है एक ये कीले हैं एक इंसान की मेहनत है और चौथी चीज इस लकड़ी के जरिए सूरत का पैदा करना है हम गौर नहीं करते लेकिन वो सूरत भी तो कहीं से पैदा होकर ही आती है ये सूरत जो है लकड़ी चूंकि एक वजूद है कायम है हो सकती है पानी से ऐसे नहीं बना सकते पानी से एक मिनट के लिए भी ऐसा मेज नहीं बन सकता इसलिए कि उसमें अल्लाह ने ये एबिलिटी नहीं रखी ये काबिलियत नहीं रखी कि वो एक जगह पर जम सके जितनी चीजें हैं सब मुरक्कबात हैं इंसान के जिस्म को देखें क्या क्या चीजें खाता है प्रोटीन है और साल्ट्स हैं और क्या क्या चीजें मिलती हैं तब जाकर इंसान बनता है ये सब मुरक्कबात है इन तमाम मुरक्कबात के पीछे मुफरदात है इसका तजिया आप करें एनालाइज करें इस मेज को हम तोड़ते हैं तो लकड़ी अलग हो गई कीलें अलग हो गई मेहनत अगर उसकी कोई शक्ल सूरत होती तो अलग हो गई सूरत इसकी इसकी भी कोई शक्ल सूरत हो तो वो अलग हो जाएगी तस्वीर महफूज कर लेगी कि ये शक्ल ये सब मुफरदात हैं और मुफरदात जब जमा होती हैं एक एक चीज एक चीज तो मुरक्कबात होती है मुरक्कबात में हम सब जी रहे हैं इससे पीछे चले जाइए ये जो मुफरदात हैं वो कहां से आ गए इन मुफरदात को काफिर ये कहता है ये मादे से आई हैं हम कहते हैं मादे से बनी है जी ठीक है मादा मुफरिद चीज थी मैटर कोई भी चीज थी मुफरिद थी चलो बारिश थी पानी था पानी का तजिया किया तो ऑक्सीजन और गैसेज ये बन गई चलो वो गैस भी मुफरिद थी हम कहते हैं इससे भी पीछे चलो इस मादे को किससे पैदा किया काफिर कहता है मादा खुद बखुद था हिंदू भी कहता है मादा खुद बखुद था हम कहते हैं मादा खुद बखुद नहीं था उसे किसी ने पैदा किया अब पैदा करने से पहले क्या आया है पैदा करने से पहली जो चीज है वो अल्लाह की कुदरत है अल्लाह ने अपनी कुदरत से उसे पैदा किया कायनात में कुछ नहीं था और अल्लाह ने अपनी कुदरत से उसे पैदा किया है इस कुदरत से भी पहले देखो तो क्या है इसे कह रहे ना बाल की खाल उतारना ये फलसफी इसी तरह करते हैं सही है वो कहते हैं असल बात तक पहुंचो असल बात हम कहते हैं पहुंचो असल बात तक असल बात तक पहुंचो तो वो कुदरत से भी पीछे अल्लाह की कुदरत तो अल्लाह ताला की सिफात को आगे पीछे करना ये बिदअत है ये जायज नहीं है लेकिन सिर्फ इस बात की तशरीह के लिए हम अर्ज कर रहे हैं यानी ये कोई नहीं कह सकता कि अल्लाह की सिफत कलाम पहले या सिफत बसर देखना बाद में अल्लाह की सारी सिफात जैसी हैं स्वयं सिर्फ समझने समझाने की गर्ज से है कि हम कहते हैं मुरक्कबात हैं उसके पहले देख लो तो मुफरदात की मुफरदात से पहले देखो तो कोई मादा था अच्छा साहब उस मादे के पीछे अल्लाह की कुदरत थी अल्लाह ने अपनी कुदरत से पैदा किया हम कहते हैं कुदरत से भी पीछे देखो तो अल्लाह की मशीयत थी अल्लाह का चाहना अल्लाह ने चाहा कि मादा पैदा हो तो हो गया वो अल्लाह की कुदरत में था तो अल्लाह के चाहने का मशीयत का और अल्लाह की कुदरत का आपस में रब्त है आपस में जोड़ है ये बड़ी बारीक चीज है इसलिए अजल से अब तक जितनी चीजें हैं ये सब की सब अल्लाह के चाहने की मोहताज आया ख्याल इस जमाने में जितनी भी चीजें हैं ये अल्लाह के चाहने ही की मोहताज है ना अल्लाह ने चाहा अल्लाह ने क्यों चाहा ये बाद में बात करते हैं लेकिन सब चीजें अल्लाह के चाहने की मोहताज हैं तो असल में तो अल्लाह की मशीयत निकली कि अल्लाह का चाहना था बस इंसान बना आदम अलैहिस्सलाम को बनाया जमीन आसमान को बनाया तो ये खुदा की कुदरत का एक मुजाहिरा था ना कुदरत से पहले क्या था इज़ा अरादा शैयन मिन यकूल लहू कुन फयकून और वो जब चाहता है कि कोई चीज हो जाए तो फरमाते हैं हो जाती है तो असल बात अल्लाह की मशीयत ठहरी इसलिए बड़े गौर से इस बात को समझना चाहिए कि अजल से अबद तक और जब से जमाने टाइम एंड स्पेस को खुदा ने पैदा किया है जमान और मकान को उससे लेकर जब भी खुदा चाहे किसे पनाह कर दे सब जगह सिर्फ एक ही चीज काम आ रही है और अल्लाह की मशीयत है अल्लाह का चाहना है बस अल्लाह के चाहने की वजह से ये कायनात है वरना ये दुनिया इतनी कमजोर है कि अल्लाह अगर ना चाहे तो एक लम्हे में सब कुछ हो जाए ये दुनिया इतनी कमजोर है ये जितने बड़े-बड़े बने फिरते हैं अमेरिका का सदर और फलां का सदर और ये वजीर आजम और ये असेंबली और ये सब चीजें अल्लाह अगर एक मर्तबा सिर्फ ये चाहे कि इस जमीन के एक रिश्ते को तनावों को जो जकड़ खुदा ने जमीन में रखी है कशिशें थकन जो खुदा ने रखी है उसे साकित कर तो ये जमीन अपने महवर से निकल के चंद घंटों में सूरज पे जाकर गिरे और सूरज में जाकर ऐसी जल जाए कि कायनात में नामो निशान ना रहे अजल से अब तक की कोई चीज थी भी या नहीं थी कोई नाम लेने वाला भी ना हो कोई पूछने वाला भी ना हो इस कायनात में कि इंसान था या नहीं इतना बोदा है इतना कमजोर है ये आलम और पूरी दुनिया और उसमें एक मुल्क और उस मुल्क का भी एक शहर और शहर का भी एक मोहल्ला और मोहल्ले में भी सैकड़ों अफराद में से एक मैं और मैं बहुत बड़ा सुभान अल्लाह भी तुम्हारी तसीयत की क्या है वो चाहे तो एक तनाव इस दुनिया की खोल दे इसीलिए उसने कहा है कि इसीलिए अल्लाह ताला ने फरमाया कि ये सूरज और चांद ये दोनों जालिक का तकदीर ये अल्लाह के बंदे हुए हैं अल अजीज जो गालिब है इल्म वाला है इसलिए कुरान की एक आयत है और उस आयत को इस आयत को आदमी अगर समझे ना तो हजार बार सजदा करे कि कमाल है उस जात का जिसने इतनी जबरदस्त बात की ये कुरान की उन आयत में से है कि अगर कुरान का कोई ना भी सबूत होता कि अल्लाह की तरफ से है तो बस एक आयत की काफी थी अल्लाह ने कहा अवलम यक्फी बिरब्बिक अन्नहु अला कुल्ली शयइन शहीद लोगों ने कभी इस बात पर गौर नहीं किया कि इस कायनात में हर चीज की जमानत अल्लाह है कमाल की अवलम यक्फी बिरब्बिक अन्नहु अला कुल्ली शयइन शहीद लोगों ने कभी गौर नहीं किया कि इस कायनात में हर चीज की जमानत अल्लाह है हर चीज पर गवाह अल्लाह है कैसे आपके पास करोड़ रुपया रखा हुआ है हुकूमत का एक ऑर्डर हो जाए कि कल से जिस नोट पे जिनाह साहब की तस्वीर बनी होगी सब कैंसिल है खत्म हो गया करोड़ छोड़ अरबों रुपया जीरो हो गया कुछ भी नहीं हुआ एक 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 फिक्रे से सब चीजें खत्म हो गई अल्लाह की मशीयत ऐसी वो जमानत दी है ना उसने कि ये शय है जमानत है कि मादा है जमानत है कि टाइम है जमानत है कि स्पेस है उसके पीछे उसका चाहना है अगर वो ना चाहे कि जमाना रहे तो टाइम एब्सोल्यूट हो जाए चांद पे पहुंच के कौन सी हवा रह जाती है इस आलम इस फजा से जब निकलते हैं खला में पहुंचते हैं तो कौन सी चीज रह जाती है ये कशिश सकल जो यहां पर इतनी ज्यादा हमें महसूस होती है ये कशिश सकल दीगर सियारों में ना पाई जाए तो फिर क्या होता ये तो अभी जब पहुंचेंगे और आगे तो फिर पता चलेगा इसलिए जमीन को एक लम्हे के लिए अल्लाह छोड़ दे उसकी मशीयत उसका इरादा ये हो जाए कि हमने इसकी कशिश सकल नहीं रखनी एक मिनट ना लगे और उसके बाद जमीन तैरना शुरू कर दे और जा टकराए वो सूरज से चांद से किसी से तो फिर क्या हो सब जलकर भस्म हो जाए चंद मिनटों सेकेंड की बात है फिर कोई याद भी ना रखने वाला हो कि कोई अमरीका था कि ऑस्ट्रेलिया था पाकिस्तान था कि हिंदुस्तान था अवलम व्यक्ति बेरबे का अला कुल्ली शहीद शहीद लोगों ने कभी इस बात पर गौर नहीं किया कि उनका परवरदिगार जमानत देता है हर चीज ये जमानत क्या है उसकी मशीयत है उसका चाहना है इसलिए कायनात में ये मशीयत अल्लाह की है जो गालिब है जो चल रही है इस वजह से अल्लाह ताला के मुतल्लिक ये कहते हैं कि वो कादिर मुतलिक है क्या तक बात ख्याल में आई कि अल्लाह की जमानत पे चल रहा कादिर दो हैं एक कादिर इंसान है एक कादिर अल्लाह है ये मुसलमान फलासफा बहस करते हैं इसलिए ये जो लोग कहते हैं ना कि मंतिक और फलसफा नहीं पढ़ाना चाहिए मंतिक अब कौन पढ़े और क्या करे और ये ऐसे और वैसे है منطق اور فلسفہ اگر نہ پڑھا ہوا ہو دینی مدارس میں لوگوں نے تو وہ کیسے پھر ان بڑی کتابوں کا مطالعہ کریں گے رازی رحمت اللہ علیہ کی جو چیزیں ہیں وہ کس کو سمجھ میں آئیں گی اور ان بڑے لوگوں نے امام رازی رحمت اللہ علیہ کی کتابیں ایسی ہیں کہ بعض اوقات ایک صفحہ پڑھنا دشوار ہے جب تک کہ فلسفے میں رسوخ نہ ہو اور جب تک کہ علم کلام کو اور منطق کو نہ پڑھا ہوا ہو آدمی کو پتہ ہی نہیں چلتا کہ رازی کیا کہہ رہا ہے اور رازی تو پھر بات کے یعنی اس اعتبار سے کہ سمجھ میں آ جاتے ہیں کہیں نہ کہیں وہ محقق طوسی جو بنیادی طور پہ شیعہ ہیں ان کی اسفار اربع ہے علم کلام کی کتابیں ہیں چونکہ پڑھنی نہیں نا علم کلام کو اس لیے ضرورت پیش نہیں آئی اب جب پڑھی ہوئی نہیں ہے تو وہ کہتے ہیں جی اس کے پڑھنے کی کیا ضرورت ابھی تم نے پڑھ کر اگر اسے رد کیا ہونا تو تب تو بات ہو آپ نے جب اس میدان میں قدم ہی نہیں رکھا تو آپ کو کیا پتا کہ راضی کا فلسفہ کیا ہے اور یہ چیزیں کیا ہیں یہ تو علم کلام کو سمجھ ہی نہیں سکتے جب تک کہ فلسفے کی انتہائی کتابیں نہ پڑھی ہوں اسی لیے جو پرانے لوگ تھے وہ اتنے ماہر تھے ان چیزوں کے کہ ان کی جو فلسفے کی چیزیں تھیں انہوں نے بنیادی طور پر مغرب سے جو ٹکر لی ہے وہ اس فلسفے کی بنیاد پہ انہوں نے اللہ کا اثبات کیا نبوت کا رسالت کا ایک آدمی نے پوری بحث لکھی ہے کہ دعا کی کوئی ضرورت نہیں ہے وہ کافر انگریز ہے ایک آدمی نے پوری بحث لکھی ہے کہ عذاب کی کیا ضرورت ہے اب اس کو آدمی بڑھے گا ہم دلائل دینا شروع کریں اس کے تو شاید ہی پھر کوئی رہ جائے جس کے ذہن میں یہ ہو کہ عذاب اور دعا جو ہے یہ برحق نہیں ہے بس ایمان ہی بچائے تو بچائے باقی کوئی چیز سے نہیں بچاتی ایمان مقلد کا کیسا ہے صرف امام رونی پر رحمت اللہ علیہ ہیں جو انسانوں کی اس کمزوری کو سمجھتے تھے اور وہ ایمان کی کہتے تھے کہ مومن ہیں ایمان ایسا کہ کوئی آدمی شک ڈالنا چاہے اور پھر شک نہ پڑے یہ ہے ایمان عقیدے کی کتابوں میں لکھا ہے کہ اگر کسی انسان کا ایمان ایسا ہو کہ شک ڈالنے والا شک ڈالنا چاہے اور جو شک میں پڑ جائے تو اس کا ایمان کوئی نہیں تینوں ائمہ اسے کافر ہی کہتے ہیں یہ صرف امام رونی پر رحمت اللہ علیہ ہیں جو کہتے ہیں کہ نہیں اگر شک ڈالنے والا شک ڈالے اور اس کو شک پڑ جائے تو بھی وہ مومن ہے اور پھر وہ کہتے ہیں کہ چونکہ وہ دلیل نہیں نہ جانتا کہ کس طرح کافر کو جواب دے تو دلیل نہ جاننے کی وجہ سے گناہگار تو ہے لیکن کافر نہیں یہ تو بچت ہو گئی وہاں پہ اور اب کتنے رہ گئے ہیں اس لیے جو علم کلام نہیں پڑھتے فلسفہ اور منطق خاص طور پہ ہمارے علماء اور پھر ان کے پیچھے چل پڑتے ہیں جنہوں نے کہا جی نہیں پڑھنی چاہیے انہوں نے پڑھی ہو تو انہیں پتا ہو کہ حضرت یہ چیز کیا ہے کسی سے جا کے پوچھو کہ جی امام رازی رحمت اللہ کی جو کتابیں ہیں انہوں نے جو مباحث کیے ہیں ان کو ذرا سمجھا دیں انہیں پتہ ہی نہیں یہ کس جہان کی باتیں ہیں یہ اسی طرح ہے جیسے کسی انسان نے میڈیکل نہیں پڑھا اور چار چیزوں کو اس نے جان لیا کہ ادرک سے یہ نتیجہ پیدا ہوتا ہے اور بودینے سے یہ نتیجہ پیدا ہوتا ہے اب وہ کہتا ہے کہ میڈیکل کیا چیز ہے جی ڈاکٹر تو بننا ہی نہیں چاہیے پڑھنا ہی نہیں چاہیے تو اس کو کوئی پوچھے کہ بھی تمہیں پتا ہو میڈیکل کیا چیز ہے تب تو تمہاری بات کی کوئی سند ہو ورنہ کیا اس لیے یہ جو قدرت کی اللہ کی بحث ہے اس میں دو قادر ہیں ایک انسان ہے ایک اللہ اللہ تعالی قادر ہے مطلقاً ایبسلوٹلی جو ہمارے لفظ استعمال کرتے ہیں نا قادر مطلق وہ یہ ہے کہ اللہ تعالی کی قدرت جو ہے اللہ تعالی کی جو قدرت ہے جس کے متعلق کہتے ہیں کہ وہ ایبسلوٹلی پاورفل ہے علل اطلاق اسے قدرت حاصل اور اس کے لیے کبھی فکر آپ بولتے ہیں کہ ہی از پوٹینشلی پاورفل کہ اس میں ہر کام کرنے کی قدرت ہے اور اس قدرت کا تعلق محالات سے نہیں یہ پچھلی مرتبہ بات ہوئی تھی نا کہ قدرت کا تعلق محالات سے نہیں قدرت کا تعلق ممکنات سے اور دوسری طرف انسان ہے جو قادر ہے مگر مقید ہے اللہ ایبسلوٹلی پاورفل ہے اور انسان لمیٹیشن کے ساتھ ہے لمیٹڈ پاورفل ہے اللہ کی قدرت علی الاطلاق ہے طرز اور فعل دونوں پر قدرت رکھتا ہے حیات پہ بھی موت پہ بھی ذلت پہ بھی عزت پہ بھی اور انسان اتنا قادر نہیں ہے انسان اس کے مقابلے میں جکڑا ہوا ہے انسان اس کے مقابلے میں مقید ہے تو اللہ تعالی مطلق اور وہ مطلق کے معنی آسان یہ سمجھیے بغیر سبب کے جو چاہے سو کرے. یہ آسان ہے سمجھنا. اللہ تعالیٰ کا ہر فعل جو فعل بھی وہ کرنا چاہے بغیر سبب کے کرے خدا کے لیے ہے. اور انسان سبب کے تحت کرتا ہے یہاں پہنچ کے انسان محتاج ہو جاتا. اللہ تعالیٰ بغیر اسباب کے جو چاہے سو کرے. مریم کو رزق دے بغیر اسباب کے, کیونکہ قادر مطلق ہے نا, ایبسلوٹلی اس کے پاس پاورز ہیں, کوئی اس کو مقید نہیں کر سکتا. انسان کو خارج سے کوئی نہ کوئی چیز آمادہ کرتی ہے, اللہ کو کوئی چیز نہیں آمادہ کرتی. اس کا فعل ہے, اس کی مشیت ہے, اس کا چاہنا ہے. اور انسان کی جو قدرت ہے اس کے لیے کوئی نہ کوئی محرک ہوتا ہے. وہاں کیا محرک ہے؟ اللہ تعالیٰ نے کیوں حضور صلی اللہ علیہ وسلم کو بلا دیا تھا معراج پہ؟ وہ کیسے چلے گئے؟ اللہ کا چاہنا ہے بس. یہ تھوڑا ہی ہے کہ حضور صلی اللہ علیہ وسلم نے دعا کی تھی اور پھر نبوت انہوں نے بڑی جدوجہد کی پھر اس کے بعد نہیں ملی. یہ سب چیزیں عالم اسباب کے دائرے کی ہیں. انسان یہاں پر پہنچ کے محتاج, اس کی لمٹس ہیں. اور اللہ کے ہاں کوئی لمٹ نہیں ہے, اس لیے وہ کہتے ہیں کہ اللہ تعالیٰ قادر مطلق ہے کیونکہ کوئی بیرونی سبب نہیں ہوگا. اب جب ہم مانتے ہیں کہ اللہ قادر مطلق ہے اور اس کے لیے کوئی سبب نہیں ہے, تو اب دیکھو, اس لیے اللہ جب قادر مطلق ہے, ہر طرف اس کی قدرت ہے, تو دکھ اور سکھ میں بھی وہ قادر مطلق ہے. وہ جو چاہے تو دے, اس کے لیے تو سارے سکھ ہی ہیں. یہ دکھ تو میرے آپ کی نسبت سے ہے نا, وہ تو پابند نہیں ہے. زندگی اور موت سب اس کے برابر ہے کیونکہ پیچھے اس کا چاہنا ہے. اب کیوں چاہتا ہے یہ کون جانے کیوں چاہتا ہے؟ نہیں مانتے اس کو جہنم میں پھینکنا ہے. اب کون آگے منہ دے اور کہے جی کیوں پھینک رہے ہیں؟ تم کس کھاتے میں, تمہاری کیا حیثیت ہے؟ اس نقطے کو وہ نہیں سمجھے کہ اللہ کا فعل, اللہ کا فعل اور اللہ کی قدرت, اس سے بھی پیچھے اللہ کی مشیت, اس کا چاہنا ہے. اور اس قدرت اور مشیت میں آپس میں ربط ہے کہ اللہ چاہتا ہے پھر کوئی چیز ہوتی ہے. اب اللہ کیوں چاہتا ہے؟ بس کا چاہنا ہی کافی. اس لیے جب وہ قادر مطلق ہے تو رحمان بھی مطلق ہے. رحمی رحم ہے ہر طرف. ایک آدمی مر گیا ہے, رحمت ہی ہے اس کی, اس کی مہربانی ہے, اس کی عنایت ہے. اور ایک آدمی کو اس نے غریب رکھا ہے, اس سے کون پوچھ سکتا ہے یہ کیوں غریب رکھا ہے؟ اسی طرح معجزات ہیں, اسی طرح کرامات ہیں. جب کوئی آدمی یہ علل اطلاق خدا کی قدرت کو نہیں سمجھتا تو پھر وہ اعتراض کرتا ہے. اور جب یہ سمجھ آ جائے کہ اللہ کو اپنی قدرت کو نافذ کرنے کے لیے مشیت چاہنا کافی ہے, کسی سبب کی ضرورت نہیں ہے, پھر بندہ ٹھیک ہو جاتا. وہ کہتا ہے سبب ہے نہیں ہے اللہ تعالیٰ کیا, یہ دونوں چیزیں ایسی ہیں. اس لیے رحیم ہے, قدرت رکھتا ہے پورے پوری رحم کرنے. ہم جا رہے تھے مظفر نگر ہندوستان میں, تو جستجو تھی وہ تو اب بھی ہے, اس وقت بھی تھی. تو بس پہ سوار ہوئے تو ایک سیٹ خالی تھی, وہاں برہمن بیٹھا ہوا. تو بڑا وہ شوق ہوا کہ جا کے اس برہمن کے پاس ہی بیٹھنا. تو جلدی سے جا کے اس سیٹ پہ بیٹھ گئے. اب سیٹ تو قابو میں آ گئی, ہم نے کہا چلو ٹکٹ بھی لے لیں گے, وہ کیا مسئلہ ہے. تو وہ کنڈکٹر کہتا رہ گیا ٹکٹ ٹکٹ, ہم نے کہا صاحب دیتے ہیں پیسے. سیٹ قابو کر لی. اس برہمن کو میں نے دیکھا تو اس کے ماتھے پہ تین نشان لگے ہوئے تھے. ہندوؤں میں برہمنوں کی قسمیں ہیں. اور اس نے اللہ تعالی کی توحید پر جو تقریر کی, کمال کیا, کمال کیا, لطف آ گیا اس کی باتیں سن کے. تو چھیڑا بھی اسے ہم نے کہ آپ کا تعلق کس طریقے سے ہے. تو انہوں نے پہلے تو اچھی طرح دیکھا, پھر انہیں اندازہ ہو گیا کہ پاکستان سے آیا ہوا ہے. پوچھا پاکستانی ہے؟ ہم نے کہا جی پاکستانی ہیں, فلاں جگہ جا رہے ہیں اور ویزے ہی پہ آئے, تاکہ انہیں بھی ذرا اطمینان رہے کہ کوئی گڑبڑ کرنے نہیں آیا. اس وقت بمبئی والا حادثہ بھی نہیں ہوا. تو خیر اس نے ہم سمجھ گئے, یہ جن کے تین تلک لگے ہوئے ہوتے ہیں یہ برہمنوں کا وہ فرقہ ہے جو اللہ کو ایک ہی مانتا ہے, اللہ تعالی کی توحید کا قائل. اور اس سے کمال کی بات کی. میں نے کہا صاحب اللہ تعالیٰ کا گھر کہاں ہوتا ہے؟ اس نے کہا یہ تو آپ تو خدا کا گھر مانتے ہیں, خدا کا کوئی گھر نہیں ہوتا.
usne kaha wo allah hi kya jo makhlooq ki tarah qayood mein aa jaye usne kaha allah ki zaat o sifat wo jo brahman hai wo jo bhagwan hai wo jo hamare nazdeek aakhri darja jo hai usme uski zaat aur sifat wo koi muqayyad hota hi nahi to phir uski ibadat kaise kare usne kaha yahan baith ke kar lijiye wahan baith ke kar lijiye wo zaat aapki aqal mein nahi aati aap uski qudrat ye cheeze dekh kar us tak pahunch sakte aisi tauheed pe usne baat ki ke ilm e kalam ki mubarak khayal mein aayi ke subhanallah ye wo cheez hai jo waqai kamal ki cheez hai itni ilmi baat usne kaha masla ye hai ke allah ki tauheed ke hum aap se zyada qaayil hain lekin ye jo aap risalat ko kehte hain isko nahi mante aur hai bhi yahi baat ये जो तीन तिलक लगाते हैं ये ब्राह्मण अल्लाह की तौहीद के कायल होते हैं रिसालत को नहीं मानते और उसकी गुफ्तगू का खुलासा ये था कि कहने लगा ये रिसालत है जो लोगों को अज़ाब देती है उसने कहा ये नबूवत है जिसकी वजह से जहन्नम है ये चीजें और रसूल आने पे ही लोगों के दो दो टुकड़े हो गए कि ये जन्नत में जाएगा ये जहन्नम में जाएगा अगर रसूल ना आता तो सारे जन्नती थे सारे ही अच्छे थे एक ही दिन चल रहा था जो भी चल रहा था یہ تو رسول کے آنے سے عذاب آیا اور پھر کہنے لگا تمہارے قرآن میں بھی تو آیا ہے کہ ہم کسی کو عذاب نہیں دیتے جب تک کہ رسول نہیں بھیجتے تو اب ہم سنتے رہے اس لیے کہ پتہ چلے کہنا کیا جاتا ہے تو دیکھو تمہارے قرآن میں بھی یہی آیا مراد اس کی یہ تھی کہ ما کنا معذبین حتا نبعث رسولا اللہ نے فرمایا ہم اس وقت تک عذاب نہیں دیتے جب تک رسول کو نہیں بھیجتے اس نے کہا تو رسول کی وجہ ہی سے تو عذاب آتا ہے اس لیے ہم کہتے ہیں رسالت کو چھوڑ باقی کل دھرم کل عالم میں امن ہے شانتی ہے آرام ہے یہ رسالت جب آتی ہے تو اس کے ساتھ ٹکڑے کر دیتی ہے انسان کو تقسیم کر دیتی ہے اور پھر جنت اور جہنم کی بحث تم لوگ چھیڑ دیتے ہو اور پھر ساری باتیں کرتے رہے تو اس کے کہنے کا مقصد جو تھا وہ یہ تھا کہ رسالت جو ہے وہ عذاب کی بنیاد بن جاتی ہے معاذ اللہ آپ دیکھو اس سے ثابت بھی قرآن ہی سے کیا اس لیے आदमी हमेशा इस बात पर ना सोचे कि बात अकल में आती है और वजन भी कर ले कि अकल का वजन कितना कहने को तो शैतान ने भी जवाब दिया उसने कहा ना खैर मिनो में इससे अच्छा हूं इसे मिट्टी से पैदा किया है मुझे आग से पैदा किया है भला आग मिट्टी के सामने झुकेगी और बेवकूफ को यह नहीं पता चला कि पीछे मशीयत है वो ये चाहते हैं जो वो चाहते हैं उसका सबब क्या है कि कोई नहीं चाहता اللہ بغیر اسباب کے قادر مطلق ہے وہ چاہے تو سبب کو استعمال کرے وہ نہ چاہے تو نہ استعمال کرے تو اس لیے قوم میں کہنے لگا کہ اللہ تعالیٰ کی رحمت کی شان جو ہے اس سے بعید ہے اللہ تعالیٰ کی رحمت کی شان سے دوری ہے یہ شان رحمت خدا کی اس نے جو لفظ کہا تو حیران ہوئے کہ دیکھو کہ لگا خدا کی رحمت کی شان سے یہ بہت دور ہے کہ رسولوں کو بھیجے اور عذاب دے اس کی رحمت کا تقاضا یہ ہے کہ رسولوں کو نہ بھیجے بس جس طرح دنیا چل رہی ہے ساری کو چلنے دے یہ آئے پھر دو فرقے ہوئے پھر جنگیں ہوئی پھر تم دیکھو اپنی تاریخ کو اٹھا کے پھر یہ کافر ہوا یہ مومن ہوا پھر اس کے جہنم میں بھیجے اس کے جنت میں تو خیر باپ اس سے کیا کرتے آگے مظفر نگر آ گیا وہ بیچارہ اتر گیا اس سے ہم نے پتا پوچھا کیا آپ کہاں تو اس نے کہا نا صاحب ہم آپ کو پتا نہیں دے سکتے آئی ایس آئی کی وجہ سے ہندوستان میں پاکستان سے گھبراہٹ ہوتی تو یہ جو تقسیم ہے اور آئی ایس آئی ظاہر ہے کہ یہ چیزیں لوگوں کی اپنی باتیں ہیں مگر دیکھو جن سوچنے کی بات ہے کہ اللہ تعالیٰ جو دکھ دیتا ہے اب ہم اپنی بات کرتے ہیں کہ اللہ جو دکھ دیتا ہے وہ قادر مطلق ہے دکھ پہ بھی سکھ پہ بھی دونوں چیزوں پہ اور اگر دکھوں ہی کا رونا ہے تو سب سے بڑا دکھ تو پھر موت ہے پھر موت ہی کیوں دی موت ہی نہ دیتا اور پھر اگر موت ہی دینی تھی پھر پیدا ہی نہ کرتا پیدا کیوں کیا تو جتنے لوگ بھی اللہ کی قدرت اور مشیت کو نہیں سمجھتے وہ سمجھتے ہیں کہ اسباب کے ذریعے کام ہوتا ہے ہم کہتے ہیں اسباب کے ذریعے یا دکھ اور سکھ ہوتے ہیں قیامت میں جنت اور جہنم بھی اسباب کے ذریعے سے ہوگا جو لوگ نیکی کرتے ہیں وہ سبب سے جنت میں چلے جائیں گے جو برائی کرتے ہیں وہ سبب سے جہنم میں چلے جائیں گے اور اللہ بغیر اسباب کے بھی کام کرتا ہے اب خیال آیا کہ اللہ تعالیٰ کی قدرت اور مشیت ہر چیز کے پیچھے اللہ کا چان ہے اسی لئے بظاہر یہ معمولی سی بات لگتی تھی لیکن اللہ تعالیٰ نے کہا وَلَا تَقُولَنَّنِ شَيْنِ اِنِّي فَاعِلٌ ذَلِكَ غَدًا إِلَّا اِنْ يَشَاءَ اللَّهُ مت یہ کہیے کہ کل کو میں یہ کام کروں گا مگر ہاں صاحب یہ کہیے کہ اگر اللہ نے چاہا کیونکہ مشیت کی بات تھی نا تو مشیت کی بات ایک عام آدمی سمجھے نہ سمجھے اللہ تو جانتا ہے اور حضور صلی اللہ علیہ وسلم کو نبوت اور ختم نبوت جیسا عظیم مقام دیا ان کو فرمایا کہ ہماری مشیت کو درک نہ کیجئے گا اللہ کا چانا ہی سب کچھ ہے بس تو جب ساری قدرت اس کی ہوئی اب یہ بات آسان ہوگی شاہ صاحب رحمت اللہ نے چاروں درجے جو بیان کیے نا اصل میں اللہ ہی کی قدرت کی بات ہے کہ چاہے تو قتل پہ قدرت دے دے نہ چاہے تو نہ دے چاہے تو وہ بس پیدا کر دے کہ ایک ٹھوکر کر زمین کے نیچے سے پانی کو اوپر لے آئے اور نہ چاہے تو کون پانی لا سکتا ہے مر جائیں لوگ نہیں پانی دیتے اور یہی تیسری چیز شاہ صاحب رحمت اللہ فرماتے ہیں ارادہ کہ انسان یا جو زندگی بسر کرتا ہے اس میں کبھی کبھی یہ ہوتا ہے کہ جیسے کہ حضرت ابراہیم علیہ السلام کے لیے آگ کو اللہ تعالیٰ نے ٹھنڈا کر دیا اور اس کو ہوا میں تبدیل کر دیا یعنی آگ کی جو حدت تھی وہ سکون میں تبدیل ہو گئی یہ اللہ کی مشیت اللہ کا جان ہے راحت کے اسباب میں عذاب آ جاتا ہے اور عذاب کے اسباب میں راحت پیدا ہو جاتی ہے یہ دونوں چیزیں اللہ تعالیٰ اس کائنات میں دکھاتا ہے لوگ نہیں جانتے لوگ نہیں سمجھتے اولاد کو راحت اور آرام کا باعث سمجھتے ہیں اور وقت آتا ہے کہ تو یا نم و کفرا اللہ نے کہا اس لڑکے کو اس لیے قتل کروا دیا تھا کہ بچہ اگر بڑا ہو گیا تو اپنے ماں باپ کو کافر قرار کر دے گا اور اپنے ماں باپ کو ڈبو دے گا لوگ نہیں جانتے اللہ کی مشیت کیا ہے اللہ کا چاہنا کیا ہے اور چاہے تو بظاہر جو بالکل عذاب ہے مصیبت ہے فقر و فاقہ ہے یہ چیزیں ہیں تنگی ہے محتاجی ہے لوگوں کے تانے ہیں لوگوں کی غلط بیانی ہے بہتان ہے یہ سب کچھ کروا کر اس بھٹی سے گزار کے اس آدمی کو کسی اور مقام پہ لے جائے کذالک فتنا لیوسف ہم نے اس تدبیر یوسف علیہ السلام کو سکھائی نیکی اور گناہ اللہ کہے تو وہ نیکی ہے اور اللہ کہہ دے تو وہ گناہ ہے فتنا کیا کہ اس تدبیر کوئی اور کرے کہ پیالہ رکھے اور پھر اس کے بعد کہہ دے کہ تم چور ہو تو لوگ کہیں گے یہ کیا کیا پہلے خود ہی پیالہ رکھا پھر خود ہی نظام بھی لگا دیا اللہ نے فرمایا ہم نے سکھایا چل اب کر لو جو کر کیا کرے آپ حضرت موسیٰ علیہ السلام نے وہی کہا نا قرآن کریم میں کہ وہ انہوں نے کہا یہ موسیٰ اللہ کی جانب سے نہیں ہو سکتے اتنے سب پیغامات موسیٰ علیہ السلام کیا چاہو اللہ تعالیٰ کی طرف سے تمہیں سنوا دیتے ہیں وہاں پر گئے دور میں تو وہ جو گئے تھے انہوں نے وہاں پہنچ کے بھی انکار جب کیا تو اللہ نے فرمایا ہم نے انہیں موت دے دی جب موت آئی ان پہ وہ 70 آدمی ساتھ موسیٰ علیہ السلام لے گئے تو مر گئے ان کا اللہ پہلے ہی قوم میری ناراض ہے مجھ سے اب کہے گی 70 اور لے جا کے مروا دی ہیں تو انہیہ اللہ فتنہ تک اللہ یہ تیری ہی آزمائشیں کوئی اور کہہ کے تو دیکھے زبان کٹ جائے یہ نبوت ہی کا باب ہے اور اس لیے کہ یہ وہ کہہ رہا ہے جس کے لیے اللہ نے کہا بس سنا تو میرے نفسی سے تو بنایا ہی میں نے اپنے لیے تھا تو کہہ سکتا ہے بابا جو چاہیں سو کہیں یہ اللہ کی مشیت ہے اللہ کا چان ہے تو جب اللہ کی مشیت پہ نظر نہیں ہوتی تو تقدیر کی چول اپنی جگہ پر نہیں بیٹھتی آیا خیال میں جتنا اللہ کے چاہنے کو سوچے گا اتنی تقدیر کا عقیدہ اپنی جگہ پر بیٹھے جب اللہ کے چاہنے کو نہیں سوچتا تو اعتراض کرتا رہتا ہے یہ ہو گیا وہ کیا ہو گیا کہ بہت زیادہ اعتراض کرنا یہ بھی ادب کے منافی ہے نہ کرے زیادہ اعتراض بس ٹھیک ہے جو ہو رہا ہے وہ نہیں ہے جو ہو رہا ہے تو ہو گئی مشیت کے لیے وہ یہی چاہتے ہیں کہ اسی طرح ہو اب اس کے سامنے کیا ہے وہ بندے کی عاجزی ہے اس کے مقابلے میں بندے کی زاری ہے کہ اللہ ایسے نہ ہو اپنی عجز کا اظہار ہے اپنی نیاز مندی ہے کہ میں مجبور ہوں محتاج ہوں ایسے نہ ہو اور بڑی اچھی مثال اس کی وہ ہے جو حاجی امداد اللہ کا مہاجر مکی رحمت اللہ کے پاس کوئی آدمی آیا تو حضرت بہت فرما رہے تھے کہہ رہے کوئی شربت بناؤ تو کوئی تدبیر کرو کوئی دوا دو سر میں درد ہو رہا ہے یہ وہ تو اس نے کہا حضرت سر کا درد اور آپ جیسے اتنی بڑی شخصیت اور آپ ایسے کہہ رہے ہیں تو فرمایا کیا سمجھتے ہو میاں اللہ تعالیٰ کے سامنے دلیر بن جائے عاجزی منافق شاہ اسحاق صاحب رحمت اللہ کے بھائی تھے شاہ یعقوب صاحب رحمت اللہ علیہ یہ دونوں نواسے تھے شاہ عبدالعزیز صاحب رحمت اللہ علیہ کے تو وہ بیمار ہو گئے تو بیماری میں تکلیف جب بڑی تو اللہ اللہ کرنے لگے تو کوئی بزرگ تھے وہ آئے ان کا حضرت اللہ اللہ کرنے سے آرام نہیں ہوگا آئے آئے کیجیے تو وہ بھی جانتے تھے یہ فکرا کتنا وزنی ہے آئے آئے کرنے لگے ٹھیک بھی ہو گئے تو کسی نے پوچھا حضرت وہ آپ اللہ اللہ کرتے تھے اب آئے آئے کرنے لگے ہیں تو پھر ٹھیک بھی ہو گئے یہ کیا وجہ ہوئی انہوں نے کیوں آپ ہوگا تو میاں اس بیماری میں اللہ اللہ کرنے سے ایک طرح کا دعویٰ ہے کہ میں برداشت کر رہا ہوں کوئی پرواہ نہیں ہے اور آئے آئے کرنے میں عاجزی ہے کہ میرے ہی برداشت کی قابل نہیں آپ تو یقیناً چاہتے ہیں کہ میرا حال ایسا نہیں مہربانی کریں میری جان خلاصی ہو کسی طرح یہ مصیبت دور ہو جائے تو فرمایا انہوں نے دیکھو کیسے پتے کی بات تھی کہ بیماری میں اللہ اللہ کرنے سے آپ ٹھیک نہیں ہوں گے آئے آئے کیجیے ٹھیک ہو جائیں گے وہ ہو گئے یہ وہ لم ہے یہ وہ علت ہے یہ وہ چیزیں جس تک نگاہ صاحب معرفت کی پہنچتی اور صاحب معرفت آدمی کے ہاں جن چیزوں کی اشد ضرورت ہوتی ہے ان میں ایک عدم اعتراض ہے اعتراض نہ کرے دنیا کی کسی بھی چیز پہ اعتراض کرے گا اس کے نفع سے محروم ہو گئے جس چیز پر بھی اعتراض کرے گا اس کے نفع سے معلوم ہو جائے گا اچھی خاصی شکل و صورت ہے حسب نسب ہے پیسہ ہے دولت ہے اب رشتہ گیا اور اس پہ اعتراض کرتا ہے کہ جی یہ اونچی ایڑی والی جیل کیوں پہنی تو وہ جو خاتون ہوتی ہے وہ کہتی ہے ہزاروں مر گئے سینکڑوں تیار بیٹھے ہیں چلو چھٹی کرو یہی ہوتا ہے نا ایک رشتہ بھی مانگنا اوپر سے اعتراض بھی کرنا تو کہتی ہے ہزاروں مر گئے سینکڑوں تیار بیٹھے ہیں مجھے بھی رشتوں کی کمی ہے جہاں آدمی اعتراض کے لیے زبان کھولتا ہے وہاں سے نفع ختم ہو جاتا ہے اس لیے چند چیزوں کے ساتھ اللہ نے باندھ دی ہیں خدا کی اس فطرت سے نہیں لڑنا چاہیے ذہانت کو اللہ نے محنت کے ساتھ جمع نہیں کیا ذہین بچے محنتی نہیں ہوتے بس سارا وقت کھیل کود میں آخری ایک دو مہینے میں پڑھ لیا اور ٹاپ کر لیا چلو جان چھوٹے اساتذہ جانتے ہیں کہ یہ جتنا بھی کیلنڈر ہے جس دن اور جہاں ذہن جہاں ذہانت اور محنت جمع ہو جائے پھر کیا کہنے پھر گولی سینہ پیدا ہوتا ہے پھر فارابی ہے راضی ہیں ذہانت اور محنت جمع ہو جائے جہاں وہاں تو پھر آگ لگ جاتی اسی طرح حسن اور وفا جمع نہیں ہوتے کسی بھی چیز میں جب کمال آتا ہے حسن ہوتا ہے نا اس کا وفا کی توقع رکھنا ہی بیکار ہے وجہ اس کی یہ ہے کہ اس کے چاہنے والے بہت ہوتے ہیں وہ کہتے ہیں تم کس کھاتے میں بھائی وہی بات ہزاروں مر گئے سینکڑوں تیار بیٹھے ہیں وہ کہتے ہیں تم کس کھاتے میں اسی طرح اعتراض اور نفع جمع نہیں ہوتا کہ اعتراض بھی کرے جا کر دکان پہ کہ تمہاری دکان یہ بھی خراب ہے یہ بھی خراب ہے یہ ردی بیکار چیزیں ہیں اچھا لاؤ یہ 10,000 کا مال دے دو سبحان اللہ ساری دکان خراب ہے تو نکلو یار کہیں اور سے دے دو یہ چیزیں ہیں نا یہ فطرت کے قوانین ہیں لوگ فطرت سے لڑتے ہیں کیا خوبصورت بات رسول اللہ صلی اللہ علیہ وسلم فرمائے جو شخص بھی اللہ کی فطرت سے لڑے گا فطرت اس پہ غالب آ کر لڑے گی خدا کی فطرت سے کبھی نہ لڑنا رسددو وقاربو سیدھے رہو ٹھیک ٹھیک چلتے رہو غدوتن ایسی الفاظ ہیں کے قریب قریب بخاری میں بس شام کو عبادت کرو صبح سورج چڑھنے سے پہلے تھوڑی سی عبادت کر لیا کرو سورج صبح صادق سے پہلے تھوڑا اللہ کو سب یاد کرو تھوڑا اثر کے بعد یاد کرو اور سیدھے رہو اور چلتے رہو اور خدا کی فطرت کے ساتھ نہ لڑنا وغیرہ تم اس پہ غالب نہیں آؤ گے فطرت غالب آ جائے اب آدمی کہے کہ میں کھانے ہی نہ کھاؤں فطرت سے ہی لڑنا ہے نا ایک آدمی کہتا ہے میں نے عبادت کرنی ہے اس لیے شادی ہی نہ کروں تیسرا آدمی اٹھتا ہے اور وہ کہتا ہے کہ جناب میں تو ساری ساری رات خدا کی عبادت کروں گا تو فطرت سے لڑ رہا ہے بھائی نیند کہاں تک تمہیں چھوڑ دے گی اور اسی طرح کھانا کہاں تک تمہیں چھوڑ دے گا یہ وہ چیز تھی جو رسول اللہ صلی اللہ علیہ وسلم نے عبداللہ بن عمر بن العاص رضی اللہ عنہ کو سمجھائی
اور فرمایا تھا کہ عبداللہ یہ نہ کرو. انہوں نے بہت زیادہ وہ روز قرآن پڑھ لیتے تھے پورا جتنا نازل ہوا. فرمایا عبداللہ یہ نہ کرو, روز روزہ رکھتے تھے. بڑی لمبی حدیث ہے, اس کے آخر پہ آ گیا کہ فرمایا اچھا اتنا کر لو کہ ایک دن چھوڑ دو ایک دن رکھ لو. وہ اس پہ مان گئے. پر جب آیا نا بڑھاپا تو اب وفات موت اللہ کے ہاں بھی جانا ہے, تو دل تو نہیں چاہتا تھا کہ ساری زندگی کی اس روٹین کو عبادت کو چھوڑ دیں, اور رکھ بھی نہیں سکتے تھے بوڑھے ہو گئے تھے. تو فرماتے تھے لیتنی قبلت رخصت النبی صلی اللہ علیہ وسلم, کاش میں رسول اللہ صلی اللہ علیہ وسلم کی دی ہوئی کسی رعایت پہ رک جاتا. انہوں نے فرمایا تھا تین دن مہینے میں روزے رکھ لینا, کاش یہ رکھ لیتا, کاش یہ ہوتا کہ 30-29 روزے رمضان کے اور 6 اور رکھ لیتا, کاش یہ ہو جاتا, کاش یہ ہو جاتا. لیکن اب ہوا کیا, بڑھاپے میں تو روز روزہ وہ رکھ نہیں سکتے تھے, وہ پھر گن لیتے تھے کہ اچھا ایک دن روزہ رکھنا تھا ایک دن چھوڑنا تھا, تو اس مرتبہ 6 ناوے ہو گئے, پھر وہ مسلسل رکھ کے پھر پورا کرتے تھے. یہ حضور صلی اللہ علیہ وسلم سمجھایا تھا کہ دیکھو یہ نہ کرو. تو اللہ کی مشیت ہے, اصل اللہ کا چان ہے, گناہ بھی نیکی بھی. اس لیے یہاں پر حضرت نے جو مثال دی کہ ابراہیم علیہ السلام کے لیے آگ تبدیل ہو, اللہ کا چان ہے. چوتھی چیز حضرت نے آخری جو بیان فرمائی ہے وہ فرماتے ہیں کہ اس کائنات میں الہام بھی چلتا ہے. جیسے کہ حضرت نے مثالیں بہت دی, مختصر سی بات ایک وہ کہتے ہیں جیسے کہ کشتی کا جلانا, کشتی کو ٹکڑے ٹکڑے کر دینا ایک, دیوار کو بنانا دو, بچے کو قتل کر دینا تین, اور کتابوں کو نازل کرنا چار, اور انبیاء علیہ السلام کی شریعتیں جس کے ذریعے بنتی ہیں. تو چار پانچ مثالیں حضرت نے دی, بہت مختصر سی بات بھی ہو سکتی ہے. وہ یہ کہ آپ نے پڑھا ہی ہوگا کہ خضر اور موسیٰ علیہ السلام جمع ہو گئے. بخاری شریف میں بہت 15-20 جگہ یہ حدیث آئی ہے, 15ویں پارے کے آخر پہ بھی, 16ویں کے آغاز میں بھی آتا ہے کہ دونوں چلے اور کشتی توڑ دی, پھر ایک بچے کو قتل کر دیا, ایک دیوار بنا دی. وہ ساری چیزیں جو تھی نا حضرت موسیٰ علیہ السلام نے کہا کہ اب کیا کر رہے ہیں. آخر پہ آتا ہے کہ ان کا وہاں پال تو ہوا نمری, میں نے اپنے پاس سے نہیں کیا, اللہ کا حکم ایسے. شاہ صاحب رحمت اللہ فرماتے ہیں الہام کے ذریعے بھی یہ کائنات چلتی. وجہ اس کی یہ ہے کہ اس میں ایک بات یہ خیال میں کرنی چاہیے کہ کبھی کبھی الہامات جو حقیقی مجذوب کو ہوتے ہیں وہ تشریعات کا پابند نہیں ہوتا, وہ پابند ہوتا ہے تکوینیات کا. موسیٰ علیہ السلام تشریعات کے پابند تھے کہ بچے کو بغیر وجہ کے کیوں قتل کیا جائے, کشتی دوسرے کا مال ہے اس کو کیوں توڑا جائے, اور اسی طرح دیوار بغیر اجرت کے وجہ کیا آخر بنانے کی, وہ تشریعات کے پابند تھے شریعت کے. حضرت خضر علیہ السلام ان پر جو وحی تھی کسی اور چیز کی تھی. اسی طرح مجذوب ہوا کرتے ہیں جو حقیقی مجذوب ہوتے ہیں, ان پر اللہ نے پابندی شریعت کی نہیں رکھی ہوتی, ان پہ اللہ نے پابندی تکوینیات کی رکھی ہوتی ہے. اس لیے لوگ کہتے ہیں یہ شریعت وہ تکوین کا پابند ہوتا ہے کہ وہ تکوینیات میں جو چیزیں اس پہ نازل ہو رہی ہیں نا, یہ کرو یہ نہ کرو ایسے کرو اور ایسے نہ کرو, وہ اس چیز کا پابند ہو جاتا ہے. اس کو خود خدا نے اجازت دے دی ہوتی ہے کہ نماز نہیں پڑھنی, روزہ نہیں رکھنے, حتیٰ کہ ایسی چیزیں جو بظاہر شریعت کے خلاف پیش آتی ہیں وہ, کیونکہ الہام جو ہے اس کو ہوتا ہے وہ کسی اور طرح. حضرت خضر علیہ السلام کے معاملے, شاہ صاحب رحمۃ اللہ نے آخری جو جملہ لکھا نا یہ بڑے کام کی بات فرمائی. حضرت نے فرمایا کہ کبھی کبھی تو ایسے ہوتا ہے کہ تارتن کبھی ایسے ہوتا ہے کہ وہ الہام جو ہے وہ مبتلا آدمی جو ہوتا ہے اس کو ہوتا ہے, اور کبھی کبھی ایسے ہوتا ہے کہ اس کی وجہ سے دوسرے کو بتایا جاتا ہے. دونوں چیزیں ہوتی ہیں. الہام جو ہوتا ہے وہ کبھی کبھی اپنے لیے ہوتا ہے, اللہ تعالیٰ اس کو بتاتے ہیں کہ یہ کام کرو, خواب آ جاتا ہے. کبھی کبھی اللہ تعالیٰ دوسرے کو الہام کر دیتے ہیں تاکہ اس کو نفع پہنچے. مثلا متعدد مثالیں مل جائیں گی, کئی مطلب آپ زندگی پر غور کریں تو جاتے جاتے ایک جملہ کان میں پڑ جاتا ہے, آدمی سوچتا ہے کہ یہ کیا بات ہے, دو چار دن کے بعد پتا چلتا ہے وہ بھی اس سے بات کی تھی نا, اصل میں میرے اس مسئلے کا حل تھا, یہ الہام تھا اللہ نے اس انسان پر کر دیا, اس کے کان تک بات پہنچا دی بس.
खुदा का ये निजाम है। कभी-कभी इंसान ख्वाब देख लेता है अपनी औलाद के लिए, बच्चों के लिए, मुरीदों के लिए, शागिर्दों के लिए, किसी के लिए, ये उसका हिस्सा था, लेकिन इंसान ने अल्लाह के अपने दरमियान जो वास्ता मुतय्यन किया हुआ है ना, इस वास्ते के जरिए वो चीज उस तक पहुंच गई कि बता दिया कि इसके साथ ये होने वाला है, इसको इस चीज से रोक दिया जाए, इन लोगों के साथ ही मुसीबत पेश आने वाली है, इनको रोक दिया जाए, तो फिर दोनों किस में आगे हो जाती हैं। बाद वक्त होता है कि मशायख जो होते हैं उस बात का जिक्र ही नहीं करते, वो चुप रहते हैं कि क्या फायदा इन चीजों का, बस चुप रहो। और बाद होते हैं कि वहां उनकी मोहब्बत शफकत ज्यादा होती है, तो बता भी देते हैं कि भाई ये चीज पेश आने वाली है, जरा ख्याल करना। वो क्या होता है, कभी ख्वाब होता है, कभी इल्हाम होता है, लेकिन वो गैर के लिए होता है, इसके अपने लिए नहीं होता, और कभी अपने लिए हो जाता है। ये सारी मिसालें मिल जाएंगी। इसी हजरत ने फरमाया कि इल्हामात दोनों तरह से होते हैं, कि किसी को बता दिया, किसी के ख्वाब में आ गए, किसी चीज की तरफ तवज्जो के दिला दी, इशारा कर दिया। हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बदर के कैदियों पर बात शुरू की, और ये हुआ जो उमर रजी अल्लाह ने कहा कि सबको कत्ल कर दिया जाए। तो इब्ने मसूद रजी अल्लाह कहते हैं हजूर सल्लल्लाहु अलैहि वसल्लम सोच रहे थे और बात जब शुरू की तो मैंने कहा इल्ला सुहैल इब्ने गैबा, सिवाय सुहैल इब्ने गैबा के, बस इतना जुमला मैंने कहा। और उसके बाद हजूर सल्लल्लाहु अलैहि वसल्लम ने खामोशी इख्तियार फरमाई, सर झुका लिया। इब्ने मसूद रजी अल्लाह कहते थे वो जो वक्फा था ना, थोड़ी देर की खामोशी थी, मैं इतना घबराया कि मैंने समझा आसमान से पत्थर अब मुझ पर बरसेंगे। मैंने क्यों रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जुबान से निकला वो जुमला दरमियान में काट दिया, और थोड़ी देर के बाद आपने मैं हां सुहैल या साल इब्ने बैदा उसको छोड़ दिया जाए। कहते मेरी जान में जान आई और मैंने अल्लाह से मुआफी मांगी कि मैंने ये कह ही क्यों दिया। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने बोला ही मैं क्यों। इब्ने मसूद रजी अल्लाह का ताल्लुक भी ऐसा ही था, इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तक इब्ने मसूद तुम्हें मेरे घर में आने के लिए किसी इजाजत की जरूरत नहीं, तुम पर्दा उठाओ और अंदर आ जाया करो, और अगर मैं मसरूफ हूंगा तो मैं बता दूंगा, नहीं हूंगा तो फिर तुम बैठ जाया करो। इतना ताल्लुक था इब्ने मसूद रजी अल्लाह का। और इसी वजह से लोग कहते हैं कि अशरी हजरात जो बाद में इस्लाम लाए हैं वो कहते हैं इब्ने मसूद रजी अल्लाह का कसरत से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का आना जाना देख के हम ये समझते थे शायद इन्हीं के खानदानी का कोई आदमी। तो क्या था, उसकी जान बचानी थी ना, वो इधर इल्हाम हो गया। हज़रत उमर रज़ी अल्लाह को इल्हाम हो जाता था, इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि मेरी उम्मत में हर उम्मत में कुछ होते हैं जिनसे फरिश्ते बात करते हैं, और मेरी उम्मत में ऐसा शख्स उमर। इल्हाम कैसे होता है भाई, इल्हाम ऐसे भी हो जाता है उसकी तशरीहात है मुख्तलिफ, लेकिन उसकी हकीकत इतनी सी है कि लगाना को कोई फरिश्ता किसी आदमी से आके बात कर देता है, उस आदमी को ना वो फरिश्ता नजर आता है ना उसे उसकी जुबान सुनाई देती है आवाज उसकी, बस वो बात कह के चला जाता है, ये बात शख्स के दिल में आ जाती है, बस ये है इल्हाम। तो दिल में आ जाती है उसके मुताबिक काम करता है। मारिफत जब ज्यादा होती है अल्लाह ताला की और आलम गैब के हकायक खुलते हैं तो फिर आदमी फरिश्ते को देख भी लेता है, फिर कभी कभी आवाज भी सुन लेता है, फिर कभी कभी इस तरह की चीजें पेश आ जाती हैं। लेकिन होता ये बड़ा नाजुक मुकाम है, क्योंकि इस मुकाम पे पहुंच के कभी कभी फरिश्ता इल्हाम करता है कि तुम महदी हो। उसका मतलब क्या है, मतलब यह है कि तुम्हें अल्लाह ताला ने हिदायत के लिए मुंतखब फरमा लिया है कि तुम्हारे जरिए लोगों को हिदायत मिलेगी। अब वो होता है कच्चा, वो लोगों में शोर मचा देता है कि मैं महदी, और कभी शेख को उसकी हालत की समझ नहीं आती, वो भी कच्चा होता है। जहां खिलाफतें बगैर सलूक के तय किए मिलती है ना, बिलअमूम वहां ये चीजें पेश आती हैं। वो कहता है मेरे मुरीद ही निराश, निकालो इसको, ये करो वो करो, और फिर फतवे शुरू हो जाते हैं। हालांकि मुतकद्दमीन में ये बात नहीं थी। रज़वान हुसैन अहमद साहब मदनी रहमतुल्लाह अलैह को उनके खतूत में आया है, हमारे बुजुर्ग थे, हमारे उस्ताद थे, उन्होंने लिखा कि हजरत मुझे ख्वाब में ये कहा गया कि मैं महदी हूं। तो हजरत ने फरमाया कि ये मतलब है कि आप हिदायत पे हैं, ये मतलब है कि आपके शहर से इलाके हैं, बस इतनी बात है, खत्म। तो कभी कभी महदी होने का इल्हाम होता है, रिश्ते कह जाते हैं तुम महदी, तुम हिदायत के रास्ते पे, यही कि जो तुम्हारे पीछे चलेंगे उन्हें हिदायत मिल जाएगी,
तो चूंकि कच्चा होता है ना समझ नहीं पाता इन बातों को इसलिए वो शोर मचा देता है ग्रामवासी और लोग भी पत्थर मारने लग जाते हैं हालांकि केस को समझना चाहिए भाई उसे इल्हाम हुआ होगा हजरत फरमाते हैं इमाम अबुल हसन नदवी रहमतुल्लाह अलैह तो फरमाते हैं हमारे शेख कहते थे शेख अब्दुल कादिर साहब रायपुरी रहमतुल्लाह अलैह के खानकाह में रायपुर में उनके शेख शेख अब्दुल रहीम साहब रायपुरी रहमतुल्लाह अलैह बैठे तो हम हजरत फरमाते थे कि उनके एक बड़े खास मुरीद और बड़ा ताल्लुक था शेख रहीम साहब रहमतुल्लाह को उनसे उन्हें देखा वो रो रहे थे मुसलसल सुबह की नमाज में भी बाद में भी और बेचैनी से खानकाह में कभी इधर जाते हैं कभी उधर जाते हैं बुरा हाल शेख रहीम साहब रायपुरी रहमतुल्लाह अलैह आए तो ये बैठ के बहुत ऊंची आवाज से रोने लगे तो सिर्फ इतना पूछा कि वाले साहब क्या हाल है कोरोना भी खत्म हो गया थोड़ी देर में बिल्कुल सुकून हो गया हंसने लगे खेलने लगे काम करने लगे तो जब मैंने उनसे पूछा कि आपको हुआ क्या उन्होंने कहा रात पूरी ईशा की नमाज से लेके जब तक शब्द रहीम साहब रहमतुल्लाह हाल नहीं पूछा मुसलसल मुझे आवाजें आ रही थी कि तुम मेहदी हो तुम मेहदी हो तुम मेहदी हो और मैं घबरा उठा कि अल्लाह मैं मेहदी हूं तो मेरा बार बार दिन हदीस की तरफ जा रहा था कि जिसमें मेहदी के आने का तस्करा है मैं तो मुसीबत में फंस गया जब बर्दाश्त नहीं हुआ तो रोने लगा हजरत ने सिर्फ आपसे इतना पूछा कि मेरे साथ क्या हाल है तो ऐसे लगा जैसे किसी ने पानी डाल दिया आग पे सब खत्म हो गई इसलिए कि वो फिक्रे इलहामी इसकी आपने मिसाल देखनी हो कि गैर के गैर को इल्हाम होता है कभी कभी तो इसकी बेहतरीन मिसाल से खदीजा रजी अल्लाह अन्हा के जुमले हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से उन्होंने कहा कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पहली वही की बात फरमाया वलकत खशी तो वला नफसी मुझे डर है कि मैं तो बिल्कुल खत्म हो जाऊंगा उन्होंने कहा अल्लाह के आप अल्लाह के रसूल हैं कैसे हो सकता है तो पहले उस ज़ैफ आप मेहमानों की इज्जत करते हैं तईन वला नवाइबिल हक जब लोगों पे कुदरती आफतें आती हैं तो आप उनके सहारा बनते हैं तहमिल कल जो लोग बेरोजगार होते हैं आप उनकी रोजी के लिए जद्दोजहद करते हैं चार पांच फिक्रे उन्होंने कहे वल्ला वल्ला हिमाजी अल्लाह अबदन हर चीज नहीं अल्लाह की कसम खुदा आपको कभी भी तनहा नहीं छोड़ेगा अब उनके खदीजा रजी अल्लाह अन्हा कोई जुमले कहां से आ गए कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बात बयान करें तो ये करें ये है इल्हाम गैर को किया अल्लाह ने ताकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तसल्ली हो जाए तो शाह साहब रहमतुल्लाह फरमाते हैं ये चीजें ऐसे चलती हैं बस ये बात यहां पर अल्हम्दुलिल्लाह मुकम्मल हो गया कि काफी मुश्किल चीजें थी अब इसके बाद हजरत ने अगला बाब शुरू किया है आलम मिसाल का फिर उसके बाद मलाए आला का वो आसान है अगरचे तफसीली चीजें हैं लेकिन आसान है आलम मिसाल को इससे पहले मुकदमे में भी हम एक मरतबा काफी तफसील से जिक्र कर चुके हैं इंशाल्लाह